وسبحان الله وما أنا من المشركين. وقال الله سبحانه وتعالى: وأن هذا صراطي مستقيما فاتبعوه ولا تتبعوا السبل فتفرق بكم عن سبيله ذلكم وصاكم به لعلكم تتقون. وقال النبي صلى الله عليه وسلم: ثلاثة كلهم ضامنون على الله: إن عاش رزق وكفي، وإن مات أدخله الله الجنة. من دخل بيته فسلم فهو ضامن على الله، ومن خرج إلى المسجد فهو ضامن على الله، ومن خرج في سبيل الله فهو ضامن على الله. وقال النبي صلى الله عليه وسلم: موقف ساعة في سبيل الله خير من قيام ليلة القدر عند الحجر الأسود، أو كما قال عليه الصلاة والسلام. قابل احترام بزرگ اور بھائیوں، اللہ تعالیٰ کا فضل ہے، کرم ہے، احسان ہے کہ اللہ تعالیٰ نے فتنوں کے زمانے میں، مشغولی کے دور میں اپنے دین کی محنت اور سرفرازی کے لیے ہمیں قبول فرمایا. اللہ تعالیٰ اس زمانے میں کسی کو اپنے دین کی محنت کے لیے گھر بار چھوڑنے کی توفیق عطا فرما دے، یہ اللہ کی طرف سے بہت بڑی نعمت ہے. اس نعمت کا جتنا شکر ادا کرے اتنا کم ہے، بلکہ اس کی قدردانی یہ ہے کہ آدمی موت تک نکلتا رہے. ہر نعمت کی قدردانی یہ ہوتی ہے، اللہ تعالیٰ نے آنکھ عطا فرمائی تو آنکھ کی نعمت کی قدردانی یہ ہے کہ اس کو غلط جگہ استعمال نہ کیا جائے. زبان اللہ نے عطا فرمائی، زبان کی قدردانی یہ ہے اور شکر یہ ہے کہ زبان سے گالی نہ بکی جائے، جھوٹ نہ بولا جائے، غیبتیں نہ کی جائے، یہ زبان کی قدردانی ہے. ایسے اللہ تعالیٰ نے ہمیں نکلنے کی توفیق عطا فرمائی تو اس کی قدردانی یہ ہے بزرگوں کہ موت تک آدمی نیت کرے کہ اللہ کے دین کے لیے نکلیں گے. جب آدمی اللہ کے راستے میں نکلتا ہے تو اس کی مثال ایسی ہوتی ہے مقام پر رہنے والوں کے مقابلے میں جیسے چراغ اور سورج. چراغ کی تو کوئی حیثیت نہیں ہے سورج کے سامنے، سورج پوری دنیا کو روشن کیے ہوئے ہے، اور ایک چراغ اور موم بتی کہ وہ خالی ایک چھوٹے سے کمرے کو روشن کرتی ہے. کہ اللہ کے راستے میں نکلنے والے کے ذریعے سے اللہ تعالیٰ پتہ نہیں کہاں کہاں دین کو زندہ فرماتے ہیں. اس کی اپنی زندگی میں دین تو زندہ ہوتا ہے، لیکن اس کے نکلنے سے، قربانی سے، اس کے چلنے پھرنے سے، جہاں جہاں قدم پڑتے ہیں. حضرت فرماتے تھے کہ اللہ کے راستے میں جب جماعتیں پیدل چلتی ہے اور ان کے جو قدم پڑتے ہیں وہ زمین پر نہیں پڑتے، باطل پر پڑتے ہیں، باطل اس سے ختم ہوتا ہے. کہ اتنی تاثیر ہے ہمارے چلنے میں اور ہمارے نکلنے میں، ہمارے بولنے میں. مولانا ابراہیم صاحب دعوت برکاتہم فرما رہے تھے کہ جماعت جب آپس کی محبتوں کے ساتھ اور ایک دوسرے کے اکرام کے ساتھ جماعت جب کسی بستی میں پہنچتی ہے تو اس بستی کے گھر گھر میں محبتیں پھیلتی ہیں، اور جماعت جب آپس کے لڑنے بھڑنے جھگڑنے کے ساتھ پہنچتی ہے کسی بستی میں تو اس بستی کے گھر گھر میں نفرتیں پھیلتی ہیں. کہ نکلنے والوں کے ایک ایک عمل کا اثر بستی والوں پر پڑتا ہے. کہ جیسے نکلنے کے فضائل ہیں اور اس یعنی جماعت کے ایک ایک عمل کے فضائل ہیں، کہ اس کے تاثرات دنیا والوں پر پڑتے ہیں. اس لیے نکلنے کے زمانے میں بزرگ اور بھائیوں، ہمارے بڑوں کی طرف سے ہدایات دی جاتی ہے کہ بھائی 24 گھنٹوں کو کیسے گزارنا ہے، 40 دن کو کیسے گزارنا ہے، 4 مہینوں کو کیسے گزارنا ہے. ایک مستقل ہدایات دی جاتی ہے، چونکہ کام نبوت کا ہے، میرا اور آپ کا کام نہیں ہے کہ ہم جیسے چاہے وقت گزار دیں. جیسے گھر میں آدمی آزاد ہوتا ہے، کوئی نظام الاوقات نہیں ہوتا، तो जब चाहे खाना खा ले, 11 बजे खा ले, 1:30 बजे खा ले, 3 बजे खा ले, शाम का खाना मगरिब के बाद खा ले, ईशा के बाद खा ले, 12 बजे खा ले, आजाद है, घर घर पर है, कोई निजामुल औकात नहीं होता। लेकिन अल्लाह के रास्ते में निकलने के बाद, चूंकि नबूवत की मेहनत है, इसके उसूल व आदाब और उसकी तरतीब, उसके तरीके कार के जैसा उसका नहज है, उसी के मुताबिक इसको करना पड़ेगा। तो 4 महीने लगाना ये जिंदगी बदलने का जरिया बन जाएगा। अगर आदमी ने इसको सही तरीके से नहीं किया, वक्त सही नहीं गुजारा, तो चाहे जिंदगी लगा दे, लेकिन जिंदगी बदलने का जरिया नहीं बनेगा। इसे एक आदमी को खेती करनी होती है, तो भाई उसकी तरतीब है खेती करने की। अगर कोई आदमी जाकर एक बोरी अनाज डाल दे खेत में, ढगला कर दे और इस पर यूरिया खातर डाल दे और फिर एक टैंकर पानी लाकर डाल दे इस पर, तो क्या दाने उगेंगे? अरे बोलो,
नहीं,
नहीं उगेंगे। सारी चीजें जाए हो जाएगी, दाने भी जाए और खाद भी जाए और इसके साथ पानी भी जाए हो जाएगा। तो भाई मैंने तो जो है सारी चीजें डाली खेत में, उगी क्यों नहीं? हिसाब डाली तो सही, लेकिन तरीके से नहीं डाली, तरतीब से नहीं डाला। अगर तरतीब से चंद दाने डाले जाते तो वो पता नहीं एक दाने में अल्लाह 700 दाने तुमको देते। ऐसे बुजुर्ग और भाइयों, कुर्बानी तो 4 महीने की दे दी, 10,000 रुपये खर्चा किया और 4 महीने का वक्त फारिग किया, और लेकिन वक्त को सही नहीं गुजारा, तो फरमाया ये 4 महीने की कुर्बानी देना भी हमारी जिंदगी बदलने का जरिया नहीं बनेगा। तरतीब है मुस्तकिल निकलने के बाद कि ऐसे वक्त गुजारो। हमारे बड़ों की तरफ से जो हिदायत दी जाती थी कि घंटों बैठकर दो दो ढाई ढाई घंटे तक बात समझाई जाती थी कि देखो इस तरह वक्त गुजारना है। सिरे के फजाइल बहुत ऊंचे हैं और हम अपनी जिंदगियों को बदलने के लिए निकले हैं। सबसे पहले निकलने के बाद हमारी नीयतें ठीक हो कि हम क्यों निकले हैं, कि अपनी जात की इस्लाह के लिए और अल्लाह को राजी करने के लिए, अपनी जात की तरबियत, अपनी जात की इस्लाह के लिए। जिस इलाके में जा रहे हैं उस इलाके वालों को सुधारने के लिए नहीं जा रहे। बाज़े मर्तबा माशाल्लाह हमारी जमात तो मजबूत है, उस इलाके में जाकर ये करेंगे वो करेंगे, वहां के बेनमाजियों को, ये नीयतें ठीक नहीं है। वो तो ज़िमनन हो जाती है, उसकी नियत नहीं की जाती। नियत तो अपने जात की इसलाह की जाती है कि अल्लाह मेरी तरबियत फरमा दे और मेरे इस अमल से अल्लाह ताला मुझसे राजी हो जाए। ये हमारी नियतें हो। जब आदमी की नियत अपने जात से हटकर दूसरे पर चली जाती है तो न दूसरे का काम बनता है न इसका बनता है। क्यों? कि उसने अपनी तो नियत की नहीं है, इसलिए उसका काम तो रह गया, और दूसरे की इसलाह उसके जिम्मे नहीं है, इसलिए उसका भी रह गया। न इसका हुआ न उसका हुआ, वक्त जाया हो गया, कुर्बानी बेकार गई। क्या आदमी अपनी जात की इस्लाह की नीयत से निकले? हजरत रहमतुल्लाह फरमाते थे कि एक बुजुर्ग ने हिरन से पूछा, हिरन कि शिकारी तेरे पीछे कुत्ते दौड़ाता है तो तू हाथ क्यों नहीं आती, छलांगे लगाती हुई तू भाग जाती है और शिकार कुत्ते के हाथ में नहीं आती। तो वो हिरनी यूं कहने लगी कि असल में नियत का फर्क है। कुत्ते जो दौड़ते हैं वो अपने मालिक के लिए दौड़ते हैं, अपने लिए नहीं दौड़ते। कुत्तों को तो इसमें से थोड़ी बोटी भी मिलेगी, कुछ भी नहीं मिलेगा। अगर मुंह भी मार दिया तो मालिक डंडे मारेगा कि तुझे खाने को थोड़ी कहा था, पकड़ने को कहा था। और मैं जो भागती हूँ वो अपने बचाव के लिए भागती हूँ। अब कुत्ते जब मेरे पीछे दौड़ते हैं तो वो कांटों को देखते हैं, बाढ़ को देखते हैं और छोटे मोटे तालाब को देखते हैं, और मैं जब भागती हूँ तो न कांटों को, न जंगाड़ों को, न बाड़ों को और न पानी को, बस छलांगे लगाती हुई अपनी जान बचाने के लिए भागती हूँ। वो दूसरों के लिए भागते हैं इसलिए अपने मकसद में कामयाब नहीं होते, मैं अपने लिए भागती हूँ इसलिए अपने मकसद में कामयाब हो जाती हूँ। कि निकलने वाला साथी अपनी तरबियत और अपनी सलाह की नीयत से निकलता है तो अल्लाह ताला उसकी भी तरबियत फरमाते हैं और वो जहां जहां जाता है अल्लाह उसकी कुर्बानी से वहां के लोगों को भी हिदायत अता फरमाते हैं। اس لیے نیت ہماری اپنی ذات کی اصلاح ہو بزرگو، یہ پہلے دن سے نیت کرے کہ انشاءاللہ ہم اپنی یعنی اصلاح کے لیے نکل رہے ہیں، اللہ تعالیٰ ہم سے راضی ہو جائے۔ ہماری جماعت کے 10-12 ساتھی ہوتے ہیں، وہ 10-12 ساتھی جو ہوتے ہیں سب کی 12 ساتھیوں کی ذمہ داری ہے کہ تین چیزیں سب کو معلوم ہونی چاہیے، تین چیزیں سب کو معلوم ہو، میرے ساتھی کون کون سے ہیں، ساتھیوں کا آپس میں تعارف ہو جانا چاہیے۔ جسے کل آپ کو پرچہ ملے گا مسافر کے بعد، تو پرچہ ملنے کے بعد ہر ساتھیوں کو تین چیزیں معلوم کر لینی چاہیے کہ میرے جو پرچہ دیا ہے اس میں 12 ساتھیوں کے نام ہیں، تو کون کون ساتھی ہے 12۔ بعض مرتبہ جماعت ادھوری ہوتی ہے تو دوسرے ساتھی جوڑ کر جماعت کو پورا مکمل کیا جاتا ہے، تو بھئی کون ساتھی ہے ہمارے معلوم کر لیں، ایک دوسرے آپس میں تعارف کر لیں۔ امیر صاحب ہمارے کون ہیں، بعض مرتبہ ایک دو ساتھی کسی علاقے سے آئے، ان کو کسی جماعت میں جوڑ دیا، تو امیر صاحب کون ہیں ہمارے، اور ہم کو کہاں اور کس طریقے سے جانا ہے، کس علاقے میں جانا ہے اور کیسے جانا ہے، بس سے، ٹرین سے، گاڑی سے، پیدل، کیسے جانا ہے، جس علاقے میں جانا، روٹ معلوم ہونا چاہیے۔ تو یہ تین چیزیں سب کو معلوم، ساتھیوں کا آپس میں تعارف ہو گیا تو اگر کوئی ساتھی آگے پیچھے ہو گیا تو تلاش کر لیں گے ہم، اگر معلوم ہی نہیں ہے کہ ہمارا کون سا ساتھی تھا، 12 ساتھیوں میں 2 ساتھی غائب ہو، کون تھے، تو کہاں تلاش کرنے جاؤ گے۔ اور امیر صاحب کا پتہ ہے کہ بھائی ہمارے ذمہ دار ہیں، تو ساری باتیں ان سے پوچھ پوچھ کر ہم کرنے والے بنیں گے، 12 آدمیوں میں کون امیر صاحب ہے، ہم نے جو ہے بڑی راڑی والوں کو امیر صاحب سمجھ لیا، پگڑی والوں کو امیر صاحب سمجھ دیا، تو سارے پگڑی والے تھوڑے امیر ہوتے ہیں، امیر بعض مرتبہ کوئی اور ہوتا ہے۔ آج کل تو لوگ حضرت کس کو سمجھتے ہیں، جو موٹا بھاری ہو اس کو حضرت سمجھ لیتے ہیں، ایسا تھوڑی ہے، بعض مرتبہ ہلکے پھلکے بھی لوگ جو ہے بڑے صلاحیتوں کے مالک اور وہ ذمہ دار ہوتے ہیں۔ ہمارے صلاۃ والسلام عزت فرما کر تشریف لے گئے تو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ ذرا بدن کے موٹے آدمی تھے، اس لیے ان کی یعنی اظہار جو تھا لنگی وہ کھسک جاتی تھی، تو ٹخنوں سے نیچے چلی جاتی تھی، تو آپ نے ان کے لیے اجازت بھی دی تھی کہ یہ تمہاری جو ہے ایک معذوری ہے۔ بہرحال مدینے گئے تو مدینے والے سارا اکرام ابوبکر رضی اللہ تعالیٰ عنہ کا کر رہے ہیں کہ کوئی کھانے کی چیز لائے تو ابو بکر کے سامنے رکھی، حضرت بکر رضی اللہ تعالیٰ عنہ نے حضور کی طرف کھسکا دی، تو لوگ سمجھے کہ ان کے ساتھی ہے اس لیے وہ بھی ان کا اکرام کر رہے ہیں۔ لیکن جب دھوپ آئی اور حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے سامان میں سے چادر نکال کر حضور پر سایہ کیا، تب پتا چلا کہ اوہو نبی تو یہ ہے۔ تو خیر بہرحال بزرگ اور بھائیوں، معلوم کر لے امیر صاحب کون ہے ہمارے اور کس علاقے میں ہمیں کیسے جانا ہے، تاکہ اگر کوئی ساتھی پیچھے رہ گیا تو ٹرین کے وقت اس کو معلوم کہ فلانی ٹرین سے ہمیں جانا ہے تو وقت پر پہنچ جائے گا۔ بہرحال یہ جو ہے پرچہ ملنے کے بعد آپس میں تعارف اور یہ ساری چیزیں معلوم کر لے، پھر اس کے بعد آپس میں بیٹھ کر مشورہ کر لے بھائی ہمارا سفر کب سے شروع ہو۔ بہتر بات تو یہ ہے بزرگوں کہ اجتماع کی دھوڑ، اجتماع کی مٹی اور اجتماع کی جو ہے نورانیت کو لیتے ہوئے ہی سیدھے اپنا سفر شروع کر لے۔ گھر جانا اور پھر کے 2 دن کے بعد ٹھیک ہے سامان کی تیاری کر کے پھر جانا، تو جو ہے یہ کیفیت باقی نہیں رہتی، جو کیفیت اجتماع سے آدمی اللہ کے راستے میں ہی نکل جاتا ہے۔ بزرگوں کی دعائیں لے کر اور اجتماع کی نورانیت کے ساتھ اپنے اپنا سفر شروع کر دے، بہتر شکل تو یہ ہے۔ پھر کوئی آزار ہو، کوئی جو ہے مسائل ہو تو ٹھیک ہے، باقی بہتر شکل یہ ہے کہ اجتماع سے ہی روانہ ہو جاوے، ورنہ اجتماع کی جیسے دعا ہو گئی جذبات ٹھنڈے ہونے شروع ہو جاتے ہیں، یہاں ایک ماحول ہوتا ہے اسی ماحول میں آدمی نکل جاتا ہے، کوئی نقد تیار ہو کے آیا ہے تو تیار ہو جاتا ہے نکل جاتا ہے، لیکن جہاں گر گیا تو گر گیا، ایسا ہوتا ہے گھر کا گھریلو ماحول پکڑ لیتا ہے اور وہاں کے حالات سے متاثر ہو جاتا ہے، بیوی نے کچھ کہہ دیا، بڑے بچے نے کچھ کہہ دیا تو متاثر ہو گیا، گھر گیا، گر گیا، بیٹھ گیا، بھائی کیا بات ہوئی، کہ اصل میں وہ 2 دن گھر گیا اسی میں وہ بیچارہ پھسل گیا۔ اس لیے بہتر شکل یہ ہے کہ یہاں سے جماعتیں ہماری روانہ ہو جاوے اللہ کے راستے میں، ہم اپنا سفر شروع کر لیں۔ جماعتیں جب اللہ کے راستے میں نکلتی ہے تو پہلا جو عمل اجتماعی اعمال میں سے جو پہلا عمل آتا ہے وہ سفر ہے، 8 اجتماعی اعمال ہے، ترتیب سے انشاءاللہ ساری بات آئے گی کہ 8 اجتماعی اعمال میں سب سے پہلا ہمارا جو عمل ہے جماعت کا وہ سفر ہے۔ अब यहाँ से तो लंबा सफर होगा, पहला जो सफर होगा वो, और आमतौर पर जमातें ट्रेनों में सफर करती है लंबे। तो जमात जब सफर यानी शुरू करे ट्रेन में, तो जहाँ अपनी सीटें हैं, जहाँ बोगी में जमात का रिजर्वेशन है, वहां पर अपने सामान को सेट कर लें। अक्सर मरतबा यही होता है कि जमात की सीटें एक साथ है, बाज़े मरतबा ऐसा होता है कि कभी अलग अलग है, लेकिन जहाँ ज्यादा सीटें हैं वहां सारे साथी अपने सामान को रख लें। जहाँ एक सीट अलग से है वहां साथी अपने सामान को अलग से न रखें। वहां आराम के लिए जाना है, चेक करा देना है सीट को, बाकी एक साथ जहाँ जमात ये ज्यादा सीटें हैं वहां अपना सामान सेट कर लें। सामान की खुद हिफाजत करें, ये नहीं कि अमीर साहब मेरे सामान की देख लेंगे, हिफाजत कर लेंगे। भाई अमीर साहब कितनों को सामान देखेंगे, और अमीर साहब सबके थोड़ी नौकर है कि भाई सामान सबके सामान की निगरानी करें। हमारे अपने सामान की खुद हिफाजत करने वाले, हमारी अपने सामान पर हमारी नजर हो, और सामान में कोई ऐसी कीमती चीजें ना रखे, पैसे है या घड़ी है या और कीमती चीजें हैं वो सामान में न रखे। सामान में तो झोले में क्या हो कि कपड़े हो और साबुन है, कोई जरूरत की चीज है, बस वो सामान में हो, बाकी कीमती चीजें हमारे अपने पास में हो। सामान को करीने से रख दिया तरतीब से, अब अगर कोई अजनबी आदमी हमारी सीट पर आकर बैठ गया तो हम उससे बदअखलाकी से पेश नहीं आएंगे, भाई उठो यहाँ से, तुम्हारी कहाँ सीट है, चलो चलो यहाँ से उठो, नहीं, बल्कि उसको बैठने देंगे। बैठकर फिर उससे जरा अहवाल मालूम कर लेंगे, माशाल्लाह आप कहाँ जा रहे हैं, तो आप क्या बेंगलोर जा रहे हैं, ये ट्रेन बेंगलोर जा रही है तो आपका सफर बेंगलोर तक है क्या, तो कहेंगे नहीं नहीं मैं तो बीच में यहाँ स्टेशन उतर जाऊंगा। अच्छा अच्छा माशाल्लाह, तो आपका भी कन्फर्म होगा, माशाल्लाह हमारी ये छह सीटें हैं, ये हमारी कन्फर्म है, आपका भी यानी कोई करीब में सीट है माशाल्लाह, तो कहेगा हाँ मेरी सीढ़िया में वेटिंग में हो या आरएससी में हो, वो कह देगा, अपने अहवाल बता देगा। तो बहरहाल ये पूछकर जो है यानी उससे चौकन्ना रहना है। बाजे लोग ऐसे होते हैं कि ऐसी मीठी मीठी आपसे बातें करेंगे और ऐसी चिकनी चोपड़ी बातें करेंगे कि हम तो भोले भाले लोग हैं, तो उसकी बातों में अगर समझते तो बहुत अच्छा आदमी है, लेकिन जितना सफेद इतना दूध नहीं समझने का, जितनी मीठी बातें ना उसको कबूल नहीं करने की, चौकन्ना रहने का, वरना बाजे मरतब उसके जाने के बाद पता चलता है कि ओहो ये तो भारी नुकसान करके चला गया हमारा, इसलिए बहुत चौकन्ना, मुसलमान चौकन्ना होता है, तो चौकन्ना रहे उससे, लेकिन बदअखलाकी से पेश ना रहे कि यहाँ से उठ जाओ तुम, तुम्हारी सीट पर यार काके बैठे हो कि नहीं, बिल्कुल नहीं, बल्कि चौकन्ना रहेंगे उससे। अगर कोई सफर के दौरान में कोई खाना दे हमें या पीने की कोई चीज दे, तो न खाना किसी का कबूल करेंगे न पीने की कोई चीज कबूल करेंगे, बल्कि मोहब्बत प्यार के साथ कह देंगे कि देख माशाल्लाह हमारे पास भी खाना है, अगर आपको चाहिए तो हम दे रहे, बाकी हमारे पास है मौजूद माशाल्लाह, अल्लाह जजाए खैर दे आपको कि आपने हमारे जो है हमको पेश किया, बाकी हमारे पास सारा खाना मौजूद है, अगर आपको चाहिए तो आप हमारे पास से ले जाइए, बाकी आप अपना खाना जो है अपने पास ही रखे। कोई पीने की चीज देवे तो भी जो है मोहब्बत से मना कर दे कि नहीं हमारे पास पानी भी है और सारी चीजें हैं, कोई ठंडा पेश करे तो कहने भाई आजकल जो है सर्दी का जमाना चल रहा है, अब सफर में है, साथी बीमार हो जाएंगे तो मसला खड़ा हो जाएगा, इसलिए हम एहतियात करते हैं, इस किस्म की कोई बात जो है गोलमोल बात करके उससे माजिरत कर दे। इसलिए कि सफर के दौरान में पता नहीं अजनबी लोगों की जो है चीजें कबूल करने से मसाइल खड़े हो जाते हैं, और आजकल के जो यानी हालात चल रहे हैं उसके पेशे नजर तो बिल्कुल मुनासिब नहीं है। बहरहाल ये चीज का ख्याल रखते हुए सफर करें। सफर के दौरान में जितनी नमाजें आवे, अब हमारे 12 साथी है जमात के, 24 घंटे में 5 नमाजें आएगी, 12 साथी 5 मरतबा वजू करेंगे तो कितनी मरतबा वजू हो जाएगा बोलो, अरे बोलो जोर से, 60 मरतबा वजू हो जाएगा, 60 मरतबा। हमारा मुसलमान हिसाब किताब में जरा कच्चा होता है, इसलिए एक तो बोले कि 60 मरतबा, शाहताउल्ला बुखारी रहमतुल्लाह अलैह एक मरतबा इसे बयान कर रहे थे, तो गैर मुस्लिम भी बयान में बैठे हुए थे, तो हजरत ने कोई इस किस्म की बात पूछी हिसाब किताब की, तो मुसलमान तो कोई बोला नहीं, एक गैर मुस्लिम था वो खड़े होकर उसने हिसाब किताब बता दिया, तो शाहताउल्ला बुखारी रहमतुल्लाह ने फरमाया हाँ भाई हमारा मुसलमान तो हिसाब में बहुत पीछे होता है, हिसाब नहीं दे सकता, तो अल्लाह ताला भी इसका हिसाब नहीं लेंगे, बाकी ये हिसाब में पुख्ते होते अल्लाह इनका हिसाब ले लेंगे। खैर बहरहाल 60 मरतबा वजू होता है बुजुर्गों, कितनी मरतबा 60 मरतबा 24 घंटे में पांच साथी वजू करेंगे, पांच पांच मरतबा 12 साथी, तो 60 मरतबा वजू होगा। अब उस बोगी में जो पानी है, उस डिब्बे में जो पानी है ट्रेन में, उस डिब्बे में जितने मुसाफिर है, 72 तो सीटें होती है, फिर कुछ वेटिंग वाले, कुछ आरएसी वाले, यू करके 80 के करीब मुसाफिर होते हैं। उन 80 मुसाफिरों का पानी है, हम खाली 12 आदमियों का नहीं है। अब अगर हम जो है कोशिश तो ये करें कि भाई असर का वजू से ईशा पढ़ लें, असर मगरिब ईशा ये करीब करीब नमाजें हैं, तो एक ही वजू से तीन नमाजें पढ़ लें ताकि पानी ज्यादा जो है खर्च न करना, जाये ना हो। लेकिन अगर बारह करना भी पड़ा तो कम से कम पानी इस्तेमाल करें। और ये तो मसला खाली ट्रेन का नहीं है बुजुर्ग, मकाम पर भी कम से कम पानी वजू में इस्तेमाल करें। ज्यादा पानी इस्तेमाल करना ये तो इसराफ है। हमारे हजरत मुफ्ती अहमद साहब खानपुरी दामत बरकातुहुल आलिया फरमावे कि अगर आदमी ने वजू में पानी को ज्यादा खर्च कर दिया, यानी इस्तेमाल कर दिया, तो नमाज का खुशू और खुजू खत्म हो जाएगा। आजकल नमाजों में जो खुशू खुजू न रहा, इसकी सबसे बड़ी वजह यह है कि वजू में पानी को ज्यादा इस्तेमाल किया जाता है। इसलिए कम से कम इस्तेमाल करें वजू, चाहे मकाम पर, याद तक कि उलमा ने लिखा है नहर के किनारे बैठकर भी अगर आदमी वजू कर रहा है ना, तो कम से कम पानी इस्तेमाल करें जितनी जरूरत हो। अरे भाई नहर बह रही है, क्या यहाँ कमी है पानी की, कि इसका मसला नहीं है पानी ज्यादा कमी की, बल्कि ये मतलूब है कि कम से कम पानी में वजू किया जाए। बहरहाल तो एहतियात करें कि भाई कम से कम पानी इस्तेमाल हो ताकि दूसरे मुसाफिरों को तकलीफ ना हो। वजू अंदर के हिस्से में करेंगे, बाहर जो नल होता है वहां वजू हमारे साथी नहीं करेंगे, क्योंकि हमें वजू में पैर भी धोने हैं। अब पैर ऊंचा करके धोया, पानी नीचे गिरा, वो पानी बहता हुआ सीटों तक आया, वहां कीचड़ हुआ, कितनों को तकलीफ होगी। इसलिए वो बाहर जो नल होता है ना, वो वजू के लिए नहीं होता, वो तो खाली हाथ धोने के लिए होता है, मुंह धोने के लिए खाली होता है, बाकी पैर वगैरह धोना के अंदर है। इसलिए वजू अंदर के हिस्से में करेंगे, लेकिन इसका एहतियात करेंगे अंदर के हिस्से में वजू करते हुए कि कोई छींटा हमारे कपड़ों को ना लगे, क्योंकि बहुत से मुसाफिर ऐसे होते हैं जो अंदर जाकर खड़े खड़े पेशाब करके आ जाते हैं, तो खड़े खड़े पेशाब करने में इधर उधर सारा पेशाब फैल जाता है, छींटे इसके इधर उधर होते हैं। अब अगर हमने एहतियात न किया तो वो नापाक छींटे हमारे कपड़ों को लगेंगे, हमें एहसास भी नहीं होगा। तो बहरहाल वजू अंदर के हिस्से में कर ले। नमाजें अंदर के हिस्से में पढ़नी है, किसी प्लेटफार्म पर उतर कर नमाजें नहीं पढ़नी, चाहे ट्रेन आधा घंटा ही क्यों खड़ी न रहने वाली हो। आपके लिस्ट में ये बता रहा है कि आधा घंटा यहाँ ट्रेन खड़ी रहेगी, 25 मिनट 30 मिनट यहाँ खड़ी रहेगी, लेकिन बाबा ट्रेन लेट पहुंची है, आपको मालूम नहीं है ये ट्रेन लेट चल रही है, तो थोड़ी आधा घंटा खड़ी रहेगी, वो तो जहाँ सिंगल मिला कि एक मिनट के बाद चल पड़ेगी। इसलिए प्लेटफार्म पर उतर कर हमारे बड़े मना फरमाते हैं कि जमाते नमाज न पढ़े, अंदर के हिस्से में नमाज पढ़े, और दो दो की जमात, दो दो की जोड़ी बनाकर जमात के साथ नमाज पढ़ेंगे, अकेले भी नमाज नहीं पढ़ना पड़े, दो दो की जोड़ी बनाकर जमात के साथ नमाज पढ़े। हाँ कभी इतना रश है और इतनी भीड़ है कि सब दो आदमी भी नमाज नहीं पढ़ सकते, तो कोई ऐसी माजूरी मजबूरी हो तो फिर ठीक है, कभी एक आध साथी एक अकेला नमाज पढ़ लिया, बाकी कोशिश ये करें कि दो दो की जोड़ी बनाकर जमात के साथ नमाज पढ़े। और नमाजें मुख्तसर से मुख्तसर पढ़ेंगे, हमारे बुजुर्ग फरमाते हैं सफर में कसर और कसर में मुख्तसर, तो ये जुमला याद रखना, सफर में नमाज कैसी होती है, कसर, और कसर में भी मुख्तसर पढ़नी है। मुख्तसर का मतलब जल्दी नहीं है, हजरत रहमतुल्लाह फरमाते थे लोग जल्दी पढ़ने को मुख्तसर समझते हैं, अरे जल्दी पढ़ने पर तो वहीद है हदीस पाक में कि वो नमाज आपके मुंह पर मार दी जाएगी, क्यों तुमने उठा पटक वाली जो है कौवे ने ठोक मार दी, ऐसे तुमने रुकू किया सजदा किया, तो ऐसी नमाज तो जो है यानी मुंह पर मार दी जाती है। मुख्तसर का मतलब ये है कि सूरतों को छोटी पढ़ेंगी, इन्ना तेना है, कुल हुवल्लाह है, इदा जा है, ये छोटी सूरतें हैं उसको पढ़ेंगे, और रुकू और सजदे में तस्बीह को जो है यानी एक एक मरतबा या ज्यादा से ज्यादा तीन तीन मरतबा इससे ज्यादा नहीं पढ़ेंगे। इसलिए कि बहुत सारे मुसाफिर जो है इधर उधर होते रहते बेचने वाले, और इधर तो वो बेचारे लाइन लगा के इकराम में खड़े हो जाते हैं, ये लोग नमाज पढ़ रहे हैं। अब हमने लंबी नमाज पढ़ दी, एक जगह पर हम लोग जा रहे थे हमारे मौलाना अब्दुर्रहमान साहब के साथ, तो नमाज जरा लंबी पढ़ाई इमाम साहब ने, मेरी तरह जवान थे तो उन्होंने नमाज लंबी पढ़ा दी, तो नमाज सलाम फेरने के बाद मौलाना अब्दुल रहमान साहब कहने लगे, वो करीम अब्दुल मजीद का पांचा इधर आ, यू करके यहाँ का तूने अपनी किरात सुना रही थी तो इतनी लंबी नमाज कर दी, हम लोग सफर में है भैया। तो खैर बहरहाल सफर में कोई लंबी नमाज पढ़ना ये कोई जो है तालीम नहीं है, सफर में कसर नमाज पढ़ी जाती है और कसर में भी मुख्तसर की जाती है। तो बहरहाल जमात को नमाज के साथ पढ़ लें, नमाजों को अव्वल वक्त पढ़ लेना है, इस दौर का वक्त शुरू हो गया पौने एक बजे फौरन नमाज पढ़ दे, इंतजार न करें भाई 4:30 बजे तक जोहर का वक्त तो रहता है नहीं भैया, नमाज यानी ये सफर के दौरान में अव्वल वक्त नमाज पढ़ना ही अफजल है कि नमाज को अव्वल वक्त से फारिग हो जाए। इसके अलावा इसके साथ साथ हमारे तालीम का निजाम भी अमल का निजाम भी साथ साथ में चलता रहे, बाकायदा मशवरा हो कि भाई कितने बजे साथी जुड़कर तालीम में जो है तालीम कर लेंगे, जो वक्त तय हुआ है उस वक्त में साथियों को तालीम में शरीक कर लो, उस जिले में कोई मुसाफिर है मुसलमान तो उसको भी तालीम में शरीक कर लिया, नमाज में शरीक कर लिया और उसको भी जो है यानी अपने साथ उसको इनफरादी दावत उसको दे दी। ये तालीम के दौरान में हिकायती सहाबा में से न पढ़े, बाकी जिक्र के फजाइल है नमाज के फजाइल है कि छोटे छोटे अमल पर हजरत शेख रहमतुल्लाह अलैह ने जो रिवायत जमा की है कि इतना ही ये पढ़ो और इतना सवाब ले लो अल्लाह के दरबार से, तो ये जो है फजाइल की रिवायतें पढ़े, बाकी हिकायती सहाबा न पढ़े हमारे बड़ों की तरफ से मना है। तो ये फजाइल के हम लोग अफ्रीका जा रहे थे तो बम्बई से हम लोग ये दिल्ली से बम्बई आने के लिए ट्रेन में सवार हुए, बल्कि यहाँ हाँ दिल्ली से बम्बई के जाने तो हमारे पास में ही एक दिल्ली के एक जो है मुहिब्बिन हजरत के जो है बड़े इमाम वो भी हमारे उसी बोगी में सवार थे, उनकी पगड़ी और उनकी शान शौकत से मालूम हो रहा था कि वो हजरत हैं। तो बहरहाल हमने सवार होने के बाद 15 मिनट के हमारे पास मिठाई थी, हमने मिठाई को खोली तो उनको भी दी, तो उन्होंने माशाल्लाह खाई हमारी मिठाई। फिर नमाज का वक्त हुआ जोहर का तो हमने इनको करीब नमाज के लिए बुलाया, तो माशाल्लाह संजीदा तबीयत के आदमी थे तो नमाज में भी शरीक हो गए। फिर हमने तालीम शुरू की तो अब वो भी शरीक हो, हमने इनको आइए किताब पढ़ी जा रही है तो आकर बैठ गए। मैंने सोचा कि भाई यहाँ कौन सी रिवायत है, तो फजाइल सदकात में से ज़ियारत मदीना का बाप मैंने निकाला जिसमें मदीने के फजाइल हैं और मदीने की मिट्टी के फजाइल, मदीने के कब्र अथर के फजाइल, तो वो बाप निकाला सारा में और वो पढ़ना शुरू किया। तभी चंद रिवायत पढ़ी थी कि वो कहने लगे कौन सी किताब है जरा बताओ बंद करके कौन सी किताब, तो देखा मैंने कहा फजाइल अमल है, कही कहाँ मिलेगी, मैंने कहा आपके दिल्ली के सारे कुतुबखानों में मिलती है ये, तो कोई कुतुबखाना ऐसा नहीं है कि जिसमें फजाइल अमल सदकात न मिलती हो, तो कहा कि मुझे मैं तलाश करूंगा, मैंने कहा जरूर मिल जाएगी आपको। बहरहाल वो तालीम से मुतासिर हुए, वापसी में 4 महीने की वापसी के बाद कारगुजारी गुजरात के मशवरे में हुई, मैंने ये बात कही थी मौलाना इस्माइल साहब ने फरमाया पागल कहेंगे वो किताब उनको हदिया कर देते कि ले जाओ ये हदिया और दूसरी खरीद लेते तुम लोग। खैर बहरहाल तो तालीम में लोग शरीक होते हैं तो मुतासिर होते हैं, ये तो मुतासिर करने वाली जो है बातें हैं, हुजूर की प्यारी प्यारी अहादीस है, किसको मुतासिर न करें। इसलिए हमारे बोगी में जो भी मुसलमान हो उनको भी तालीम में शरीक करें, नमाज में भी इनको शरीक उनको दावत देकर वुजू करवा के अपने साथ नमाज पढ़वा, बाकायदा हमारा काम यही से शुरू हो जाना चाहिए सफर से ही। बहरहाल यानी कि जिस इलाके में जाएंगे वहां जाके गश करेंगे और वहां जाके मुलाकातें करेंगे, बाबा पहले दिन से ही मुलाकात और अपना काम शुरू कर लो ताकि यही से हमारे सारे साथी दाई बन जावे कि अपना सफर भी जो है दावत की नजर हो जावे। बहरहाल बुजुर्ग और भाइयों नमाज जो है ये तालीम वगैरह का निजाम बन जावे, सीखने सिखाने का भी निजाम हो, सफर के दौरान में कोई ऐसी इख्तिलाफी बातें और सियासी बातें न करे। हमारे बड़े मराफर में भी सियासत का हमसे कोई ताल्लुक नहीं, हमारी जमाते तो बातें कौन सी करेगी आसमान के ऊपर की और जमीन के नीचे की, ये हमारी जमातों का मौजू है, हमारा अपना मौजू है बुजुर्गो कि आपस की हमारी बातों में भी और आपस की हमारी मजलिसों में भी कौन सी बातें हो, ये सारी गैब की बातें, आसमान के ऊपर सारा गैबी जो निजाम है उसके तस्करे करेंगे, फरिश्तों का निजाम है, जन्नत का निजाम, अल्लाह ने जो है जन्नत में नेमतें जो तैयार की है ईमान वालों के लिए, और जमीन के नीचे कि कब्र का मसला है और बरज़ख आलम बरज़ख है उसके अहवाल साथियों के सामने खोले और आपस में हमारी यही बातें हो, बाकी कोई इस किस्म की इख्तिलाफी बातें ना हो कि जिससे कोई आइंदा चलकर कोई मसाइल खड़े हो। और खाने के लिए ऐसा कोई खाना हम अपने साथ न ले जिससे बिरादराने वतन को तकलीफ हो, सीधा साधा खाना हो और खाना भी जो है अपने जो है यानी खा ले अपने एतबार से, बाकी ये नहीं कि भाई खाना ऐसा ले गए कि उसमें हड्डियां भी है और नले भी है और वो चूस रहे सबके सामने। ये क्या तमाशा है भाई कि नहीं, ये तो कोई अखलाक नहीं है बल्कि चुपके से बैठकर खाना खाने, बल्कि बेहतर तो ये है कि सब्जी वगैरह साथ में ले लें, गोश्त से एहतियात करें। तो सफर के दौरान में ये सारी चीजों का एहतमाम करना होता है। अब जिस इलाके में हम लोग गए उस इलाके के मरकज में पहुंचे, उस इलाके में के मरकज में पहुंचने के बाद जो यहाँ से आपको पर्चा दिया गया है वो पर्चा उस मरकज के जिम्मेदारों को दे दो, देखो ये हमारे इतने साथी हैं, ये हमारा जो है यानी इस इलाके से हम लोग आए हैं और इतने वक्त की हमारी जमात है, वो पर्चा इनके हवाले कर दिया सारा, उन्होंने दर्ज कर दिया। और अब उनसे यू कहे कि देखो माशाल्लाह हमारी जमात है, इसमें हमारे तीन साथी है चार महीने लगे हुए, बाकी साथी माशाल्लाह सब अच्छे मुजाहिद साथी है, तो आप तो हमें ऐसा कोई इलाका दे दो कि जिस इलाके में आपकी जमातें न जा रही हो या कम जाती हो या काम कमजोर हो, उस इलाके में हमें भेज दो, हम काम करेंगे। उस इलाके वालों से जिम्मेदारों से ये मुतालबा ना करो कि देखो हमारी जमात तो ऐसी है इसलिए हमें शहर का रूट दे दो, हमको उनको देहातों में मत भेजो। नहीं, सहूलतों का मुतालबा हम कभी नहीं करेंगे। हमारे साथी जितने मुजाहदे के साथ चलेंगे इतने बनेंगे। के बयानात में लिखा है सहूलतों से कुफ्र फैलता है, मुजाहदे से इस्लाम फैलता है, मुजाहदे से इस्लाम जिंदा होता है, बाकी सहूलियत से तो आदमी बिगड़ जाता है। ये सहूलतों ने हमको बिगाड़ दिया है। आज मुजाहदे के जो आदि न रहे ना कि धूप बर्दाश्त नहीं होती, ठंडी बर्दाश्त नहीं होती, वो सहूलतों ने हमको बिगाड़ा है, सहूलतों ने हमको बिगाड़ा है। वरना आदमी इन चीजों का आदि रहना चाहिए कि धूप धूप को भी बर्दाश्त करे, ठंडी को भी बर्दाश्त करे, पैदल चले। कि मुजाहदे वाला मुजाहिद यानी मुजाहदे बर्दाश्त करने वाला हर मैदान में चल पड़ता है। अपनी तबीयतों को किसी चीज का आदि ना बनावे कि हम किसी चीज के गुलाम बन गए कि नहीं। बाजे लोग चाय के गुलाम बन जाते हैं, चाय ना मिली तब तक आंखें ना खुले, किसी से बात करने का मूड ना हो। अरे भाई ये क्या बला है, ये तो तुम तो चाय के आदि बन गए ना। कि नहीं, हम किसी चीज के गुलाम नहीं बनेंगे, सारी चीजों को अपने ताबे रखेंगे। मिली तो ठीक है, नहीं मिली तो, मिली तो रोजी, न मिली तो अरे बोलो रोजा। ये हमारा मिजाज होना चाहिए। तो बहरहाल ये कहे उस इलाके वालों से शहर का मुतालबा ना करें, बल्कि उनसे ये कहे कि आप जहां भेज दो हम तैयार है, बल्कि जहां काम कमजोर हो हमें वहां भेजो, हम इंशाल्लाह काम करेंगे। वो जहां जिस इलाके का भी रूट बना दिया आपका, उस इलाके में पढ़कर काम करना है। मस्जिद में जमात पहुंची, मस्जिद में पहुंचने के बाद अगर मकरूह वक्त नहीं है तो तहियतुल मस्जिद वगैरह जो है दो रकात पढ़ लो और फौरन मशरे में शरीक हो जाओ। जमात मस्जिद में दाखिल होते वक्त इज्तिमाई जो दुआ होती है वो दुआ कोई जरूरी नहीं है, कर लेनी भी चाहिए और कभी कभी छोड़ भी देनी चाहिए। यानी कोई ये फर्ज के दर्जे में नहीं है कि साहब बगैर दुआ के दाखिल हो गए तो बड़ा मसला हो गया, आपस में इंतजार हो गया, आज तो अभी हमें दुआ क्यों नहीं कराई, बाबा ये कोई फर्ज नहीं है। बाकी रोजाना छोड़ भी नहीं देना चाहिए। मदद लेते हुए अल्लाह से मदद मांगते हुए आदमी जो है उस मस्जिद में दाखिल हो। बहरहाल मस्जिद में दाखिल होने के बाद वजू वगैरह से फारिग होकर जो है दो रकात पढ़ ले, फौरन मशवरे में जुड़। इससे पहले अपने सामान को करीने से रख ले। सामान को आप कहाँ रखेंगे, बाजी मस्जिदों में कमरे होते हैं और कमरों में सामान रखवाया जाता है, तो उस कमरे की चाबी आप अपने पास रखो, चाबी उस कमरे की अपने पास रखो। ये नहीं कि कमरा खुला छोड़ दिया, बाजे कमरे ऐसे होते हैं आप यूपी बिहार और शिमाली इलाकों में जाएंगे तो वहां कमरों के दरवाजे ही नहीं होते, तो आप माजिरत कर दो कि ये कमरे का दरवाजा ही नहीं है, ये कमरा बाहर है, हम मस्जिद में रहेंगे नमाजों के वक्त अवकात में, अगर हमारा कोई सामान लेकर कोई चला गया तो हम क्या करेंगे, हम लोग मुसाफिर हैं। इसलिए माजिरत कर दो कि सामान ऐसी जगह रखो जहाँ हमारी नजर रहे। हमारे बुजुर्ग फरमाते थे कि मुसाफिर का किबला इसका सामान, ये भी जुमला याद रखना, मुसाफिर का किबला बोलो उसका सामान। किबला कहाँ होता है, सामने के पीछे आगे के हिस्से में किबला होता है, तो सामान जो है हमारी नजरों के सामने हो, हमारी नजरों के पीछे ना हो। बहरहाल आमतौर पर जमातों को जो है पहली सब के कोने में सामान रखवा दिया जाता है। सामान को इतना कम जगह में, कम जो है जगह में रख लो कि ज्यादा जगह हमारी सामान न ले ले। अब 12 साथी हर साथी अपना झोला अलग अलग रखेगा तो कितना जो है कितनी जगह आधी सब चली जाएगी। बासे अनाड़ी ऐसे होते हैं मेरे जैसे, मेरे झोले पर किसी का झोला ना आवे। अरे बाबा तू क्या कांच के बर्तन लेकर आया है तो तेरे झोले पर किसी का झोला ना आवे कि फूट जाएंगे अंदर। तो एक झोले पर दूसरा, दूसरे के ऊपर तीसरा, कम से कम जगह में अपने सामान को सेट कर लो। एक मरतबा जमात लेकर गया तो कुछ साथी ऐसे थे, मेरे झोले पर किसी का झोला नहीं। मैंने कहा क्या करेंगे भाई, अब तो चार महीने गुजारने हैं। तो मैंने उसमें बना दिया, मैंने कहा ठीक है भाई चलो ऐसा करें, अपने 12 साथी हैं छह के झोले आज नीचे और दूसरे छह के ऊपर, आइंदा कल जिसके ऊपर थे उसके नीचे चले जाएंगे और जिसके नीचे थे उनके ऊपर, बारी बारी सबके नीचे भी आते रहेंगे, सबके ऊपर भी आते रहेंगे। तो किसी का जो है कोई मसला, और फिर चद्दर डालने में भी मसला कि कौन चद्दर डाले कौन निकाले रोजाना, तो उसमें भी तरतीब बना दी, जिसकी खिदमत वो अपनी, जिन दो साथियों की खिदमत है वो अपनी चादरें निकाले और सामान पर डाले, आइंदा कल जब उनकी खिदमत पूरी हो गई अपनी चादर भी अंदर झोले में रख ले, जिनकी खिदमत आई वो अपनी चादरें निकाल कर डाल दे। तो सबकी बारी लगती रहेगी चादरें निकालने में भी और सामान की तरतीब में भी, और बहुत अच्छा ये तरतीब जमी चार महीने तक। बहरहाल बुजुर्गों और भाइयों, सामान को कम से कम जगह पर रखना है और चादरों को जो है यानी उस पर डाल देना है, चादर वगैरह ऐसी फूल बोटे वाली चादर न डाले कि नमाजियों के नमाज में खलल पड़ जावे, कि वो नक्शो निगाह ही देखते रहे। सीधी सादी चादरें जो आमतौर पर सोलापुरी चादरें होती है उसको डाल दे सामान पर और मशवरा शुरू कर ले। मशवरे में मकामी साथियों को शरीक करें, ये बहुत बेहतर अफजल बात यह है कि मकामी साथियों को मशवरे में शरीक करें। अकेली तने तना जमात ने मशवरा कर लिया, भाई किससे तफक्कुत करोगे, किससे तुम नकद जमात बनाने को कहोगे, किससे अहवाल तुम लोगे, इसलिए कोशिश करो कि मकामी साथियों को अपने मशवरे में शरीक करो। अब मशवरे के लिए बैठे और मशवरे में जो है यानी तफक्कुत किया मकामी साथियों से, यार कितने चार महीने वाले हैं, मुसलमानों के कितने मकाना थे इस मस्जिद के अतराफ में, कितने बालिग मर्द हैं, चिल्ले वाले कितने हैं, मस्जिद और जमात में कितने साथी बैठते हैं, वो सारे अहवाल का तफक्कुत कर लिया। अब उसको सामने रखते हुए अब जो है दो चार दिन के बाद की कोई तारीख तय करके नकद जमात बनाने की जो है मशवरा करो, साथियों से राय लो कि भाई नकद जमात यहाँ से बनानी है। देखो माशाल्लाह इतने सारे मुसलमान इस मस्जिद के अतराफ में रहते हैं और इनकी जमात निकले हुए इतना लंबा वक्त हो गया है, तो जैसे हम अल्लाह के रास्ते में नकद निकल कर आए, यहाँ से भी लोग निकलने वाले बने, तो इसके लिए बोलो भाई क्या करना, साथियों से राय पूछो, नए नए साथियों से राय मालूम करो। हजरत फरमाते थे जिससे राय लोगे उससे काम लोगे, और जिससे राय नहीं लोगे उसे काम कैसे लोगे। इसलिए नए नए सही नहीं कि दो तीन जो पुराने हैं बस उसी से पूछ कर जो है मामला सारा हो रहा है, कि नहीं सारे साथियों से पूछेंगे ताकि हर साथी समझे कि नहीं अभी सब उसे पूछ रहे हैं और मेरा भी कोई मकाम है, मेरी भी कोई हैसियत है। नए से नए साथी को जो है यानी उससे राय मालूम करो। एक मरतबा एक आदमी फैमिली लेकर जा रहा था अपनी गाड़ी में, रात को 12 बजे सफर करके जा रहा था, एक नदी के पुल पर से इसका उधर हो रहा था कि इसका जो है टायर पंचर हो गया, वही गाड़ी खड़ी हो गई। अब उसने जो है दूसरा टायर निकाला, सारी फैमिली थी वो अकेला था, उसने जग निकाला और सारा निकाला और वो टायर को जो है चार स्क्रू उसके खोले और निकाला। अब वो स्क्रू रखने गया तो वो किनारा था नदी का पुल का, तो वो स्क्रू जो है गिर गए नदी में। ओ क्या करेंगे भाई, एक तो रात का वक्त था 12 बज रहे थे और इस तरह का मसला हो गया, शहर दूर है कहाँ लेने जाएंगे और शहर भी रात में बंद हो गया, क्या करेंगे, परेशान हाल है, अकेला तेने तना है और मजदूरात साथ में छोटे बच्चे हैं, बड़ा परेशान हुआ क्या करूंगा। उतने में वहां से एक साइकिल वाला गुजरा, उस साइकिल वाले ने कहा बाबा क्या करते हो रात के अंधेरे में और परेशान हाल नजर आते हो, जा बाबा तू तेरा काम कर यहाँ से। उसके दाम में ये साइकिल वाला मेरी क्या मदद कर सकता है, कोई गाड़ी वाला कोई स्कूटर वाला आता तो मैं उससे पूछता और उससे कोई। अब वो साइकिल वाला कह रहा है बाबा तकलीफ तो कहो ना, क्या तकलीफ है, अगर मैं आपका मददगार बन सकता हूँ तो कुछ मदद कर दूं। हाँ कोई ये यूं करके बस सरसरी बातों में उसको कह दिया, मैं ये कर रहा था, ये मेरे जो है स्क्रू गिर गए नदी में, मैं परेशान हूँ। तो साइकिल वाले का बहुत आसान है भैया, तू यार कैसे कह रहा है आसान है, कस ये आपके तीन जो व्हील है ना टायर है ना, वहां से एक एक स्क्रू निकाल दो और यहाँ फिट कर दो, तो इसके भी तीन हो गए, सबके तीन हो गए, फिर जो है शहर में जाकर जो है स्क्रू खरीद लेना चार और चार जगह पर जो है एक एक लगा देना, आपका काम भी बन जाएगा। ओहो ये तो बहुत आसान है। अब वो तो समझ रहा था साइकिल वाला क्या कर सकता है, साइकिल वाले को नया समझ रहा था, बिचारी की कोई हैसियत ही नहीं समझ रही, लेकिन कितनी मुसीबत का हल निकाल दिया उसने। तो बाजे मर्तबा नया साथी होता है ना, हमेशा समझते हैं साथी समझते हैं कि ये क्या राय दे सकता है जो तबलीग में पहले दिन आया है। नहीं बुजुर्गों, बाजे मर्तबा नए साथियों की ऐसी राय होती है कि हमारा बहुत बड़ा काम बन जाता है। बाजे मर्तबा हम घरों में भी औरतों से राय नहीं लेते, क्या ये आधी अकल की क्या ये कराइश दे सकते हैं, तुझे क्या खबर पड़े, لیکن نہیں ان سے رائے لینے کو کہا گیا کہ عورتوں سے بھی رائے لیا کرو. حدیث پاک میں ہے کہ ہے آدھی عقل کی لیکن اچھے اچھے عقل مندوں کی عقلیں اڑا دیتی ہے. خیر بہرحال بزرگوں نئے نئے ساتھیوں سے بھی رائے لے مشورے میں, مقامی ساتھیوں سے بھی رائے پوچھے بھی کیا کرنا. مقامی ساتھی سے آپ رائے پوچھو گے نا نقد جماعت بنانے کی تو وہ یوں کہیں گے فولا مہینے میں فولا تاریخ سے جنوری کے یا فروری کے مہینے میں فولا تاریخ سے ہمارے اجتماع ہو رہا ہے تو اس کی تشکیلیں ہم لوگ کر رہے ہیں, وصولیاں ہو رہی ہے تو اس میں انشاءاللہ ملاقاتیں کرائیں گے, وصولیاں کرائیں گے. تو آپ ان سے یوں کہو بہت اچھا اللہ مبارک کرے آپ کے اجتماع کو اور آپ کے اجتماع کو اللہ کامیاب کرے. ہم یہ چاہتے ہیں کہ دو چار دن کے بعد نقد جماعت ہماری چار مہینے کی بنے. وہ کہیں گے کہ نہیں نہیں ہمیں اجتماع سے جماعتیں دینی ہیں. تو آپ ان سے پوچھ لو کہ اجتماع سے کتنی جماعتیں دو گے آپ؟ وہ کہیں گے اجتماع سے ہم نے دو جماعتوں کا ارادہ کیا ہے. اچھا آپ کے مسجد کے اطراف میں کتنے مکان ہیں؟ کہ 300 مکان ہیں. بالغ مرد کتنے ہیں؟ کہ 500 بالغ مرد ہیں. اچھا دو جماعتوں میں کتنے آدمی جائیں گے؟ کہ 25 آدمی دو جماعتوں میں جائیں گے. تو وہ 500 جو بالغ مرد ہے اس میں سے 25 نکال دو تو پونے 500 آدمی جو بچے ہیں ان پر محنت کر کے ہم چار مہینے ان کی تشکیلیں کریں. آپ اس طرح کی ان کو ترتیب سمجھاؤ گے تو وہ سمجھ جائیں گے کہ یہ جماعت تو کام کرنے والی ہے. تو انشاءاللہ آپ کے ہاں میں ہاں ملا دیں گے. آپ ان کے ہاں میں ہاں مت ملاؤ کہ ٹھیک ہے آپ کے اجتماع سے وصولیاں. بھائی ادھار تو کوئی بھی پسند نہیں کرتا, کوئی کرتا ہے؟ آج تو سب اپنی دکانوں پر بورڈ لگاتے ہیں کہ ادھار مانگی نے شرماؤ شو نہیں. کون پسند کرتا ہے ادھار مانگ کر ادھار؟ اسی لیے ہم کل کو ادھار کریں گے, دو مہینے تین مہینے کے بعد ان کا اجتماع ہونے والا ہے. ٹھیک ہے ان کے اجتماع سے وہ حضرات جو ہیں خوب جماعتیں بناوے, لیکن ہم تو نقد آئے ہیں اس لیے نقد جماعت یہاں سے وصول کریں گے. اب ان کو اپنے فکروں میں شریک کر لو, ساتھیوں کو بھی جو ہے یعنی ایک رائے پر جمع کر لو کہ انشاءاللہ فلاں تاریخ کو دو چار دن کے بعد ہمیں انشاءاللہ جماعت روانہ کرنی ہے. اس کے لیے ہمارے بڑے فرماتے ہیں کہ تین طبقے سے ملاقات کرو, تین طبقے سے ملاقات کرو. ایک تو جو دنیا کا بڑا طبقہ ہے, دوسرا جو دین کے اعتبار سے بڑا ہے, اور تیسرا جو دعوت کا بڑا ہے. یہ تین طبقوں سے ملاقات کر لو. مشورہ ہو گیا. اب خصوصی جماعت بنا دو جو ان تین طبقے سے ملاقات کر لیں. دنیا کے اعتبار سے جو بڑے ہوتے ہیں سرپنچ صاحب ہے, چودھری صاحب ہے, کوئی ایم ایل اے ہے, کوئی سی ایم ہے, اور کوئی اس قسم کے بڑے جو ہے عہدے والے ہیں, یا مسجد کے ٹرسٹی ہے, انتظامیہ کے صدر ہے. بہرحال ان بڑے لوگوں سے جو ہے ملاقات کر لو. اور ان کی ملاقات میں اب کیا کہو گے؟ ان کی ملاقات میں کوئی تشکیلی بات اور خروج کی بات نہیں کرنی. ان سے یوں کہنا ہے ان کی ملاقات میں, ماشاء اللہ صدر صاحب ہم یہاں اس بستی میں آنے کے بعد پوچھا کہ اس مسجد کے اور اس بستی کے بڑے کون, تو لوگوں نے ماشاء اللہ آپ کا نام بتایا کہ ہمارے صدر صاحب ہیں, ہمارے جو ہے بڑے لوگ ہیں. تو اللہ پاک نے ماشاء اللہ آپ کو ایک مقام عطا فرمایا ہے. اللہ تعالیٰ کسی کو بڑا مقام عطا فرما دے, یہ بہت بڑی نعمت ہے اللہ کی طرف سے جو اللہ نے آپ کو دی ہے. دو چار اس طرح تعریفی کلمات ان کو ان کے جو ہے مرتبے کے اعتبار سے کر دو, اور پھر ان سے کہو کہ ماشاء اللہ ہماری جماعت گجرات سے آئی ہے آپ کی مسجد میں. اب ہم لوگ تو یہاں جانتے نہیں ہیں کہ کون کہاں رہتا ہے, مسلمان کون ہے, جانتے نہیں ہیں. ہم یہ چاہتے ہیں کہ تھوڑا سا آپ اپنا وقت اگر ہمیں دے دے اور ہمارے ساتھ رہ کر کچھ ملاقاتیں کرا دے. تو آپ ہمارے ساتھ چل کر کسی کے مکان پر آئیں گے تو فوراً ملاقات کر لے گا. اس لیے کہ اللہ نے آپ کو بڑا مقام دیا ہے, آپ جس گھر کھڑے ہو جاؤ وہ گھر والے آپ سے مل لیتے ہیں. تو ہم آپ سے چاہے تھوڑا سا وقت مانگتے ہیں. تو آئی صاحب آپ اپنا وقت, جو ہے صدر صاحب اپنا وقت تھوڑا سا دے دو. تو کہیں گے ٹھیک ہے انشاءاللہ میں ظہر میں آتا ہوں یا عصر کے بعد یا فلا وقت میں آتا ہوں. اصرار نہ کرو کہ ابھی چلو ہمارے ساتھ, جو وقت دے دے لکھ لو اور وہ قبول کر لو. ایسے دو چار پانچ آدمیوں سے اس قسم کے لوگوں سے ملاقات ہو گئی. دوسری جو ملاقات کرنی ہے وہ دین کے اعتبار سے جو بڑا ذمہ دار طبقہ ہے, اس میں مسجد کے امام صاحب ہیں, اور جو ہے اس مسجد کے اطراف میں جو علماء رہتے ہیں وہ بزرگان دین ہیں, مفتیان کرام ہیں, یہ دین کے اعتبار سے بڑا طبقہ ہے. ان کی ملاقات میں بھی کوئی تشکیلی بات نہیں کرنی کہ مفتی صاحب آپ تیار ہو جاؤ, آپ کے ساتھ جماعت تیار ہو جائے گی, کسی اللہ والے کی خدمت میں گئے اور ان کی تشکیل کر دی, کہ نہیں. ان بڑے طبقے کی دین کے اعتبار سے بڑے طبقے کی ملاقات میں جا کر ان سے صرف دعاؤں کا کہنا ہے, حضرت ہمارے لیے دعا کر دیں, ہماری جماعت چل رہی ہے, اللہ تعالیٰ ہمارے نکلنے کو قبول فرما دے, ہماری تربیتی صلاح فرما دے. تو حضرت ہمارے لیے آپ دعا فرما دیں. اگر وہ کوئی کارگزاری پوچھے تو تھوڑی سی کارگزاری بتا دو, اگر نہ پوچھے تو زیادہ بولنا نہیں ہے. بزرگوں کی خدمت میں ہمیشہ ایک اصول یاد رکھنے کا, مولانا علی میاں صاحب رحمۃ اللہ علیہ نے ایک اصول لکھا ہے کہ بزرگوں کی خدمت میں جاؤ تو کان بنو زبان نہ بنو.
یہ اصول ہمیشہ یاد رکھنے کا کہ ان کی سننے کی, اپنی نہیں سنانے کی, کان بننے کا یعنی ان کی سننے کی, زبان نہ بننے کا مطلب اپنی زیادہ نہیں سنانے کی. اللہ والوں کی حکمت میں زیادہ بولنا یہ کوئی اچھی بات نہیں ہوتی, ان کی سننے کی, وہ کیا نصیحتیں کرتے ہیں, وہ کیا ہمیں جو ہے یعنی دین کی باتیں سناتے ہیں. اگر وہ کوئی کارگزاری پوچھ لے تو تھوڑی سی ہم اپنی کارگزاری سنا دیں. بہرحال وہ ہم سے اچھے مشغلے میں جو ہے یعنی لگے ہوئے ہیں اور وہ زندگیاں فارغ کیے ہوئے ہیں, ان کے پاس علم الہی ہے, تو بہرحال یہ کہ ان سے دعاؤں کا کہیں گے. تیسرا جو طبقہ ہے جن کی ملاقات کرنی ہے وہ دعوت کا ذمہ دار طبقہ ہے, جن کے چار چار مہینے لگے ہیں, بیرون کے سفر کیے ہوئے ہیں, پرانے ساتھی ہیں, مسجد اور جماعت کے ساتھی ہیں, ان کی ملاقات کرنی ہے. ان کی ملاقات میں بھی کوئی تشکیلی بات نہیں کہ امیر صاحب آپ تیار ہو جاؤ, اگر آپ تیار ہو جاؤ گے تو جماعت بن جائے گی آپ کے ساتھ. کوئی تشکیلی بات, اگر آپ نے پہلی ملاقات میں تشکیلی بات کر لی نا تو رہبر ہاتھ سے جائے گا, وہ دوسری مسجد میں نماز پڑھیں گے. بہت ہوشیار ہوتے ہیں پرانے لوگ, تو پرانا چاول جو ہے وہ زیادہ پانی پیتا ہے, تو وہ پرانا ساتھی ہو تو بہت سمجھ رکھتا ہے, وہ سمجھ جائے گا بھائی یہ تو نقد جماعت بنائیں گے اور پھر اپنے ہی کو نشانہ بنائیں گے, چلو دوسری مسجد میں نماز پڑھو. تو جب تک آپ کی جماعت ٹھہرے گی وہ آپ کے ساتھ آپ کے پاس نہیں آئیں گے, اسی لیے ان کی تشکیل کرنی نہیں ہے, بعد میں کرنی ہے لیکن ابھی نہیں. جماعت جب بن کر تیار ہو جاوے اب کہو کہ اس کو لے کر کون جائے گا, تو وہ شرمائیں گے کہ بھائی جماعت ماشاء اللہ اتنی محنت کے بعد تیار ہوئی ہے, اگر ہم نے اپنی ترتیب نہ بنائی تو یہ جماعت بنی بنائی ضائع ہو جائے گی. تو ماشاء اللہ وہ تو فکر مند لوگ ہوتے ہیں, وہ تیار ہو جائیں گے اپنی قربانی دینے کے لیے. ان سے تو یوں کہو پہلی ملاقات میں, ماشاء اللہ اللہ نے آپ سے جو ہے اتنا بڑا کام لیا ہے کہ آپ کے چار مہینے لگے, بیرون کا سفر ہوا, آپ ماشاء اللہ مسجد اور جماعت کے ساتھی ہے, اور ماشاء اللہ اللہ نے آپ نے اس بستی میں آپ سے اللہ نے کام لیا ہے, تو ہم یہ چاہتے ہیں کہ یہاں سے نقد ایک جماعت بن جاوے, جیسے ہمارے بزرگوں کی ترتیب ہے کہ بھائی جماعتیں نقد جماعتیں بناوے. تو ہم چاہتے ہیں, اس لیے آپ کو معلوم ہوگا پہلے سے کس کے نام آئے ہوئے ہیں, کس کے ارادے ہیں, کس کی اصولیاں جمع ہے, اور کیا اس وقت جو ہے یعنی ترتیب ہے آپ کی. تو کچھ نہ آپ جو ہے نام نکالو, ہم ملاقاتیں کرتے ہیں گھر گھر کی, اللہ تعالیٰ ہماری محنت کے نتیجے میں انشاءاللہ امید ہے جماعتیں اللہ تعالیٰ بنا دیں گے پرسوں ترسوں سے, یوں کر کے ان کو اپنے فکروں میں شریک کر, وہ کہیں گے ٹھیک ہے ہم لوگ ظہر میں آتے ہیں انشاءاللہ پھر ترتیب بناتے ہیں. یہ تین طبقے سے ملاقات ہو گئی. میاں جی محراب رحمۃ اللہ علیہ فرماتے تھے جماعت نے اپنا آدھا کام تو کر دیا. تین جو بڑے طبقے تھے ان کو مانوس کر کے اپنی فکروں میں شریک کر لیا, تو یہ آدھا کام تو جماعت نے کر لیا, اب آدھا باقی ہے. اب اس کے بعد جو ہے یہ اپنے جو ہے اجتماعی اعمال شروع ہو جاوے. مسجد میں تعلیم کا وقت ہے, جو ہے جماعت جب کسی مسجد میں پہنچے تو مشورے کے بعد خصوصی ملاقاتوں کا نظام بنے, ساتھی انفرادی اعمال میں لگے. خصوصی جماعت جب جماعت ملاقات کر کے آ جاوے, جماعت فوراً اپنا عمل شروع کر دے. بعض مرتبہ جماعت کیا کرتی ہے, اس طرح کے کوئی نہ خصوصی ملاقاتیں کرتی ہے نہ کچھ کرتی ہے, گئے مشورہ کیا جلدی جلدی اور سیدھے بستر ڈال دیے. پھر مقامی ساتھیوں نے سنا کہ بھی جماعت آئی ہے مسجد میں, وہ ملنے کے لیے آئے, دیکھا جماعت تو سوئی پڑی ہے. اب پہلی ہی جماعت پر جو ان کا جو اثر تاثر ہوگا یہ ہوگا کہ بھی جماعت تو سو رہی ہے. اب یہ سونے کا تاثر پہلی وہلے میں جو ہے ان پر پڑ جائے گا. اس لیے ہمارے بڑے فرماتے ہیں بھائی جماعتیں تو دو ہی وقت میں سوئے گی. آگے انشاءاللہ ترتیب میں جماعت اعمال شروع کر دیں کہ اپنا اجتماعی عمل تعلیم شروع کر دیں. تعلیم کے دوران میں کوئی باہر کی ملاقاتیں نہ ہو, تعلیم کے دوران میں کوئی باہر کی ملاقاتیں نہ ہو, صرف اور صرف جو ہے تعلیمی گش ہوتا رہے. باری باری دو دو ساتھیوں کو بھیجتے رہے الگ الگ سمتوں میں اور تعلیمی گش ہوتا رہے. باقی تعلیم کے دوران میں وصولی ہے, تشکیلی گش ہے, اس طرح کا جو ہے کوئی گش نہیں ہوگا, کوئی ملاقاتیں نہیں ہوگی. اگر مقامی ساتھی تعلیم کے دوران میں آ جاوے تو آپ ان سے کہیں انشاءاللہ بس ابھی 12 بجے ہماری تعلیم پوری ہو جاتی ہے, اس کے بعد انشاءاللہ ہم ملاقاتوں میں چلیں گے, پر ہماری تعلیم چل رہی ہے. تعلیم ہی ہماری اپنی تربیت کا عمل ہے بزرگوں. روزانہ یہ نظام ہے کہ تعلیم بھی ہو رہی ہے اور ساتھی ملاقاتوں میں بھی جائے گئے, کچھ ساتھی ہیں کچھ ساتھی کی تعلیم میں ہیں. تو یہ تو بزرگوں ہمارے بڑے فرماتے ہیں جو جماعت اللہ کے راستے میں گئی ہے نا, وہ جو ہے گود کا بچہ ہے اور ایک ہوتا ہے پیٹ کا بچہ. حفاظت کس کی کرنی زیادہ پڑتی ہے جو گود میں بچہ ہوتا ہے؟ پیٹ کے بچے کا نظام تو اللہ کے بھی چلا رہے ہیں, وہ ماں کو زیادہ فکر نہیں ہوتی پیٹ کے بچے کی, لیکن گود میں جو بچہ ہے اس کے کھانے پینے کی اور اس کے ساری جو ہے چیزوں کی ماں فکر کرتی ہے. تو اللہ کے راستے میں جو ساتھی گئے ہیں وہ ہمارے گود کے بچے, ان کی تربیت مقصود ہے. باقی باہر کی ملاقاتیں کہ وہ تو پیٹ کا بچہ ہے, وہ انشاءاللہ اپنے وقت پر ہو جائے گی. باقی ہماری تعلیم جم کر 2-2.5 گھنٹے تعلیم ہو, اور تعلیم کے دوران میں جو ہے کوئی اس قسم کی ملاقاتیں نہ ہو یا کوئی انفرادی عمل بھی نہ ہو. جم کر ہمارے ساتھی تعلیم کرے. تعلیم کے ماشاءاللہ عام طور پر پرانے ساتھی ہوتے ہیں, تین حصے جانتے ہیں, اگر دو گھنٹے تعلیم کے طے کیے ہیں تو 40-40-40 منٹ تقسیم کر لو, 40 منٹ قرآن کے حلقے, 40 منٹ فضائل کی تعلیم اور 40 منٹ 6 نمبر کے مذاکرے کر لو. ایک ایک ساتھی سے جو ہے 6 نمبر کہلواؤ, ہمارے ساتھی جو ہے بولنے والے بھی بنے, دعوت دینے والے بھی بنے. تو یہ تعلیم اس طرح جو ہے ہماری, اور تعلیم اس طرح کرو کہ ساتھی چوکنا رہے, ساتھی سنے. یعنی کہ ایک پڑھنے والا نیچے دیکھ کر پڑھتا ہی جا رہا ہے, کیا پڑھا جا رہا ہے, ایسی تعلیم کے ذریعے سے تو سستی آتی ہے, نیند آنی شروع ہو جاتی ہے. اس لیے تعلیم اس طرح جو تھوڑا پڑھا پھر اوپر دیکھا, بھائی بات سمجھ میں آئی, دیکھو میں دوسری مرتبہ پڑھ رہا ہوں, ذرا دھیان سے سنو, تو پھر وہ ساتھی چوکنا ہو جائیں گے. دوسری بھائی بات سمجھ میں آئی, بھائی آپ کو ایک ساتھی نے منع کر نہیں سمجھ, بھائی تیسری مرتبہ پڑھ رہا ہوں سنو. دیکھو اللہ کے نبی صلی اللہ علیہ وسلم یہ فرماتے, اس کا مفہوم یہ ہے, اپنی تقریر نہ کرو, بات وہی کہنی ہے لیکن ذرا پوچھتے ہوئے اور آکارا بھرتے ہوئے, بیان کے دوران میں بولا جائے تو بھائی بولو بات سمجھ میں آئی کہ نہیں آئی, ایسی تعلیم بھی اسی انداز سے. بیان میں کوئی آدمی سوتا ہے؟ کوئی نہیں سوتے. اکثر یہ ہوتا ہے کہ بیان میں کوئی ایک آدمی سوتا ہے, باقی اکثر جاگے ہوئے ہوتے ہیں. اور تعلیم میں کیا ہوتا ہے, اکثر کے جو ہے منڈیاں نیچی ہوتی ہے, ایک آدھ دو کی جو ہے گالی وہ سنتے رہتے ہیں. نہیں بزرگوں, تعلیم ہے, بیان سے زیادہ اہمیت ہماری تعلیم کی ہے. اس لیے تعلیم اس انداز سے کی جاوے کہ ساتھی سمجھ بھی رہے ہو اور اس کو یعنی اپنے لے بھی رہے ہو. تمہارا لیے ہماری تعلیم پوری ہو گئی. اب تعلیم کے بعد عام طور پر جو ہے کھانا تیار ہوتا ہے, دسترخوان لگا دیتے ہیں ساتھی. کھانا یہ ہمارا اجتماعی عمل ہے, ایک ساتھ جو ہے بیٹھ کر سارے ساتھی فارغ ہو جاوے کھانے سے. یہ نہیں کہ ابھی صاحب مجھے ابھی بھوک نہیں ہے, میں بعد میں کھانا کھا لوں گا, کہ نہیں بھائی بھوک نہ ہو تو بھی بیٹھ جاؤ, دو چار لقمے کھا لو, اجتماعی عمل ہے, شریک ہو جاؤ. ہمارے مولانا عمر صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ بھائی اگر ہم سب کے ساتھ شریک نہ ہوئے تو اس دن مرغی پکائی تھی. اب مرغی کی کتنی ٹانگیں ہوتی ہیں, مولانا عمر صاحب رحمۃ اللہ علیہ کے بیانات میں ہیں کہ مرغی کی کتنی ٹانگیں ہوتی ہے, 2. اب وہ کوئی ٹانگ بچی نہیں, بعد میں کھانے بیٹھا تو اس کو ٹانگ ملی نہیں, تو وہ کس کی ٹانگ کھینچے گا, ساتھیوں کی ٹانگ کھینچے گا. یعنی انتشار ہوگا, میرے لیے کوئی بوٹی نہیں رکھی. تو بھائی ایک ساتھ بیٹھ کر جو ہے ایک ساتھ اجتماعی طور پر کھانا کھا لو, اسی میں برکت ہے. تو کھانا ہمارا اجتماعی عمل ہے, جلدی سے فارغ ہو جاویں کھانے سے. کھانے کے بعد جو ہے عام طور پر دوپہر کا وقت ہوتا ہے, کوئی ملاقاتوں کا نظام نہیں ہوتا, تو ہماری جماعت جو ہے گھنٹہ ڈیڑھ گھنٹے کا کیلولا کر لے, زہر تک کا کیلولا, یہ سنت ہے, کیلولا کر لے ہماری جماعت تاکہ رات کے اٹھنے پر معاون مددگار بنے. زہر کی نماز اذان ہوتے ہی ہمارے ساتھی اذان سے پہلے اٹھ جاویں. بعض مرتبہ یہ ہوتا ہے کہ مقامی ساتھی صفوں میں بیٹھ گئے ہیں, ابھی ہمارے ساتھی بستر کو لپیٹا نہیں ہے, کہ نہیں جماعت کے مقامی ساتھیوں کے آنے سے پہلے جماعت اپنے بستروں کو لپیٹ لے, بلکہ اذان ہونے سے پہلے اپنی ضروریات سے فارغ ہو جاوے. اذان ہونے کے بعد تو مقامی ساتھی آتے ہیں, ان کے لیے وہ جو ہے پیشاب خانے اور وضو خانہ جو ان کے لیے ہوتا ہے, جماعت اذان سے پہلے فارغ ہو جاوے. ہر نماز کو تکبیر اولا کے ساتھ پڑھنا ہے, یہ بھی ہمارا اجتماعی عمل ہے. بعضے ہمارے ساتھی ہوتے ہیں کہ ان کی رکعتیں جاتی ہے, ارے بابا جماعت کے ساتھیوں کی رکعت گئی, بھائی تمہاری رکعت کیوں گئی, کہ وہ اصل میں پیشاب استنجا خانے میں وہاں لائن تھی تو میرا نمبر دیر سے آیا, پھر وضو خانے میں آیا وہاں لائن ملی, اسی میں میری تو تکبیر چلی گئی. تو بابا اذان سے پہلے فارغ ہو جاتے. اب بعضی مسجدوں میں جو ہے بہت مختصر انتظامات ہوتے ہیں, اگر ہمارے جماعت کے ساتھی اذان کے بعد اگر لائنوں میں کھڑے ہو گئے تو تکبیر اولا چلی جائے گی, سنت ہی نہیں ملے گی. اس لیے پہلے سے ہی فارغ ہو جاوے تاکہ اذان ہوتے ہی مقامی ساتھی آوے تو ان کے لیے چھوڑ دے اور ہمارے ساتھی صفوں میں بیٹھ جاوے اور تکبیر اولا کے ساتھ نمازیں پڑھے. جب مسجد میں بیٹھنے کی ترتیب یہ ہے کہ ہماری جماعت پوری مسجد میں پھیل کر بیٹھے. ہماری جماعتیں بعض مرتبہ ایک ہی سب کو پکڑ لیتی ہے, ایک کونے کو پکڑ لیتی ہے, پوری جماعت ایک کونے میں بیٹھی ہے اور باقی مقامی حضرات ایک طرف. یہ کوئی ہمارا پارٹیشن تھوڑی ہے بزرگوں, وہ بھی مسلمان ہیں ہم بھی مسلمان ہیں, آپس میں گھل مل کر جو ہے نماز پڑھیں گے بیٹھیں گے. تو ہماری جماعت پھیل کر بیٹھے, دو جگہ پر ہماری جماعت کے ساتھی نہ بیٹھے خالی, دو جگہ پر, بالکل امام صاحب کے پیچھے, وہ مولوی صاحب کی جگہ ہوتی ہے اور وہ کچھ لوگ ایسے پابند ہوتے ہیں کہ وہ امام صاحب کے پیچھے ہی نماز پڑھتے ہیں, ان کا ریزرویشن ہوتا ہے وہاں کچھ بڑوں کا کچھ لوگوں کا. اگر وہ آپ تو پہلے سے مسجد میں آپ وہاں بیٹھ گئے اور ان کی سیٹ پر ریزرویشن کر لیا تو کچھ بولیں گے تو نہیں جماعت کے احترام میں, لیکن آپ کو وہاں اس مسجد میں 2-3 دن رہنا ہے. اب 3 دن تک آپ نے ان کی سیٹ پر جو ہے آپ بیٹھ گئے تو ان کے دلوں میں بجائے محبت کے نفرت آئے گی. اس لیے ہمارے بڑے فرماتے ہیں کہ بھائی امام صاحب کے پیچھے نہ بیٹھے, इमाम साहब के पीछे वो मकसूद जगह दो दो तीन चार आदमियों की जगह छोड़ दे, इसके बाद बैठे और खिड़कियों पर यानी कोनों पर न बैठे, जो किनारे होते हैं कोने होते हैं वो कुछ माजूरीन के लिए होते हैं, उनकी कुर्सियां पड़ी हुई है या उनकी गद्दी पड़ी हुई है या उनकी जगह फिक्स होती है, वो सहारा लेकर खड़े होते हैं बैठते हैं वहां। अब आप तो पहले से मौजूद है, उनकी कुर्सी खिसका दी और आप वहां बैठ गए, आप तो माजूर आदमी थोड़ी है, तो आप सहारा लेकर बैठ गए और आप बैठ गए, आपको कुछ बोलेंगे नहीं, लेकिन आप हर नमाज में इस तरह उनकी सीट पर जो है कंफर्म करा लिया तो फिर उनके दिलों में मोहब्बत नहीं रहेगी। इसलिए ये दो जगहों में जमात न बैठे, बाकी पूरी मस्जिद में जमात फैल कर बैठे, पहली सब को भी न घेर ले, सारी सफों में जो है फैल कर साथी दो इधर कुछ इधर कुछ बीच में इधर, ताकि मजमे को जोड़ना हमारे लिए आसान रहे। नमाज के बाद हमारे साथी मुख्तसर दो रकात सुन्नत पढ़ ले, मुख्तसर वही मैंने पहले बयान किया, जल्दी नहीं पढ़ना, बाकी सूरतों को छोड़ी पढ़ते हुए दो रकात मुख्तसर सुन्नत पढ़ के मजमे को करीब करने की फिक्र करें। अगर हम अपनी लंबी नमाजें पढ़ेंगे नफले पढ़ेंगे वो इनफिरादी वक्त में जरूर पढ़ना है, इसकी मशक करनी है, लेकिन नमाज के बाद फौरन नहीं। अगर आप लंबी नमाज शुरू कर दी, आया हुआ मजमा चला जाएगा और हमारी बात सुने बगैर चला जाएगा। इसलिए हमें बुजुर्ग और भाइयों मुख्तसर ना, एक मरतबा मुफ्ती जहर अबिदीन रहमतुल्लाह अलैह को हजरत ने इस्तकबाल के लिए खड़ा किया, का इस्तकबाल के लिए खड़े रहो, हजरत अंदर जो है यानी नमाज पढ़ रहे थे, मगरिब के बाद का वक्त था, अंदर हजरत लेटे हुए थे, मुफ्ती साहब ने देखा कि कोई नहीं आ रहा तो अवाबिन की नीयत बांध ली। अब एक आदमी जो है बंगले वाली मस्जिद में दाखिल हुआ और पानी पीकर जाने लगा, हजरत ने अंदर से आवाज लगानी शुरू की, भाई कोई है कोई है कोई है कोई है। मुफ्ती साहब तो नमाज पढ़ रहे थे, नमाज से फारिग होने के बाद पूछा, हजरत कोई बात थी, आप आवाज लगा रहे थे? अरे भाई एक आदमी आया था और वो आकर चला गया, तुम कहाँ चले गए थे? तो हजरत ने कहा कि हजरत मैं अवाबिन पढ़ रहा था। अरे मैंने तुमको अवाबिन के लिए थोड़ी कहा था, इस्तकबाल पर तुमको खड़ा किया था। तो मुफ्ती साहब फरमाते थे कि मैंने हजरत से कहा, हजरत आप ही तो कहते हैं अवाबिन पढ़ो, आप ही तो कहते हैं। तो हजरत ने फरमाया बड़े शौक के साथ पढ़ो, कौन मना करता है, लेकिन मैंने आपको एक जिम्मेदारी दी थी, उस जिम्मेदारी पर दूसरे को खड़ा करते अगर तुमको अवाबिन पढ़नी थी, कल कयामत के दिन जब इस आदमी को और तुमको खड़ा किया जाएगा तो उस वक्त तुम अवाबिन का उजर करोगे कि मैं अवाबिन पढ़ रहा था। इसलिए बुजुर्ग और भाइयों हमारी जिम्मेदारी ये है कि दो रकात मुख्तसर पढ़ के फौरन मजमे को करीब कर ले। बयान करने वाला वो आवाज ना लगा भाई बैठो, उससे तो नमाजियों के नमाज में खलल पैदा होगा, बल्कि वो तो खामोशी के साथ खड़ा रहे और साथ ही हमारे करीब कर ले मजमे को। ये हमारा इज्तिमाई अमल है, हर मजलिस में हमारे साथी शरीक हो, ये नहीं कि मजमे तो करीब कर लिया और हमारे साथी जो है एक दो साथी चले गए अपने काम में लग गए, ये भी एक इज्तिमाई अमल है। जोहर की मजलिस में जो है यानी वक्त मांगो जमात से, मकामी हजरात से फजाइल सुनाओ वक्त फारिग करने के, कि हम लोग हिजरत करके आए हैं, आप नुसरत करोगे तो अल्लाह पाक क्या बदला अता फरमाएगा, नुसरत के फजाइल बयान करो इनके सामने। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अंसारियों के जो फजाइल बयान फरमाए, यहां तक कि आखिर में आपने ये फरमाया लौलल हिजरा लकुंतुम रअम मिनल अंसार, अगर हिजरत ना होती तो मैं अंसार का एक आदमी होता। हिजरत जो फर्ज थी वो तो खत्म हो गई, लेकिन नुसरत तो आज भी बाकी है और कयामत तक बाकी रहेगी। नुसरत के बड़े फजाइल है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अंसार से फरमाया के लौ सलकति नासु वादियन व सलकति अंसारु वादियन लसलकतु वादियल अंसार, कि अगर जो है यानी लोग एक वादी में चले और अंसार एक वादी में चले तो मैं अंसार के वादी में यानी उनके साथ चलूंगा। इतने फजाइल आपने जो है अंसारियों के बयान फरमाए, आपने फरमाया जो है यानी अंसार तो मेरे अंदर का कपड़ा है, अंदर का कपड़ा जो अस्तर होता है या जो यानी बंडी होती है जो बिल्कुल लगी हुई होती है बदन से, आपने फरमाया अंसार तो मेरे अंदर का कपड़ा है यानी इतने मुझसे करीब है। तो बहरहाल ये नुसरत के फजाइल बयान फरमावे और फिर उनसे वक्त मांगे कि देखो माशाल्लाह हमने तय किया है कि फला तारीख से जमात नकद बनानी है, तो इसके लिए कौन हमारा साथ देगा, जब तक हमारी जमात रहेगी हमारा कौन साथ देने को तैयार है। तो लोग जो है वक्त लिखाएंगे, इंशाल्लाह मैं जोहर के बाद असर के बाद मगरिब के बाद सबका नाम लिख लो, वक्त लिख लो। अब जिन्होंने वक्त लिखाया उनको करीब कर लो, बाकी जिन्होंने नहीं लिखाया उनसे कहो कि मैं देखो माशाल्लाह आपने जो है वक्त नहीं लिखाया कोई बात नहीं, लेकिन आप जिस यानी जो भी काम में मशगूल है उससे जब भी फारिग हो आप मस्जिद में आ जाइए, हम तैयार हैं मुलाकातों में जाने के लिए, आप अपना वक्त फारिग करें, जब भी आप आएंगे हम तैयार हैं। यूं करके इनको दाई बनाकर छोड़ दो, बाकी जिन्होंने नाम लिखा है उनको करीब करके अब उनसे जो है मुलाकातों का निजाम बनाओ कि देखो कब साथी मिलेंगे, किसकी मुलाकातें करेंगे और कैसे जाएंगे, कौन कितनी जमातें कैसे, वो सारा मुजागरा कर लो इनसे। یہ ہمارا جو ہے یعنی کام ہو گیا. اب آگے جو ہے ظہر کے بعد کی تعلیم ہے, صبح اور شام کی جو ہے تعلیم ملا کر 4.5-5 گھنٹے ہماری تعلیم ہونی چاہیے. اس کے بعد جو ہے ہر نماز کے بعد, عصر کی نماز کے بعد, مغرب کے بعد, نماز کے بعد, یہ تو یہ مشورے میں جو ہے یہ ہمارا مشورہ ہو گیا نقد جماعت بنانے کا. دوسرا تفقد کر لو مقامی کام کے اعتبار سے, یہ مقامی کام کا کیا حال ہے, مسجد وار جماعت کب بیٹھتی ہے اور 2.5 گھنٹے ساتھی کب فارغ کرتے ہیں, گشت کب ہوتا ہے, دوسرا گشت کون سے دن ہوتا ہے, کتنے ساتھی جاتے ہیں, اور نقد یہ 3 دن کی جماعتیں کب کتنی کلتی ہے, کون سے ہفتے میں جاتی ہے, اور کتنے ساتھی جاتے ہیں, وہ سارا تفقد کر لو. تفقد کرنے کے بعد یہ محسوس ہو کہ بھائی یہاں تو ماشاءاللہ بہت اچھا مضبوط کام ہے, مسجد اور جماعت میں 50 آدمی بیٹھتے ہیں, گشت میں جو ہے 30 آدمی جڑتے ہیں, اور دوسرے گشت میں ماشاءاللہ 20 آدمی جاتے ہیں, اور 3 دن کی جماعتیں ماشاءاللہ 4 جماعتیں جاتی ہے, تو یہ تو مضبوط کام ہے. تو اپنے ساتھیوں کو متفکر کر لو, دیکھو ان سے کام کو سیکھنا ہے, یا بہت مضبوط کام ہے, یہ کیسے کرتے ہیں ان سے سیکھنا ہے, تاکہ اپنے مقام پر جا کر بھی یہ کام کو ہمیں جمانا ہے. اور اگر کام جو ہے کمزور آپ کو محسوس ہو کہ یہاں تو بہت کمزوری ہے, تو ان ساتھیوں کو اپنے ساتھ لے کر ان کو کام سکھاؤ. مسجد اور جماعت کیسے بڑھے, اور پرانے ساتھی کیسے بیٹھنے والے بنے, ان کی ملاقاتیں اپنے ساتھ رہ کر کراؤ, اور گشت کی ترتیب ان کو سمجھاؤ, 3 دن کی جماعت بنانے کی ان کو ترتیب سمجھاؤ کہ دیکھو اس طرح جوڑیاں بنا کر جو ہے محلے تقسیم کر کے آپ محنت کریں گے نا, تو انشاءاللہ 3 دن کی جماعتیں اور زیادہ آپ کی بڑھ جائے گی. تو یہ ساری جو ہے تفقد کر کے ان کو یا تو ان سے استفادہ کرو, یا پھر ان کو ساتھ میں لے کر کام کو مضبوط کرنے کی فکر کرو. تیسرا مشورہ اپنے نظام الاوقات کا کر لیں گے, 24 گھنٹے کا نظام, تعلیم کون کرائے, یہ اعلان کون کرے گا ظہر میں, بعد عصر میں, یہ سارا نظام الاوقات طے کر لو. یہ سارا ہمارا مشورہ ہو گیا بزرگوں, اس کے مطابق ہمیں اپنے 24 گھنٹے گزارنے ہیں, اور نقد جماعت بھی بنانی ہے, محنت بھی کرنی ہے. اللہ کے راستے میں نکل کر بزرگوں, ہمارے بڑوں کی طرف سے یہ بات ہے کہ ہماری جماعت کے ساتھیوں کا وقت 4 چیزوں میں خوب لگے, زیادہ سے زیادہ وقت ہمارا ان 4 چیزوں میں لگنا چاہیے, اور اس میں بھی ترتیب ہے. دعوت میں ہمارے ساتھیوں کا وقت زیادہ سے زیادہ لگے. دعوت میں 4 قسم کی دعوت, دعوت جو ہے خصوصی دعوت ہے, عمومی دعوت ہے, انفرادی ہے, اجتماعی ہے. جب بھی جس دعوت کا موقع ہو اس میں ہمارے ساتھیوں کا وقت لگے, عمومی, خصوصی, انفرادی, اجتماعی. کہ زیادہ سے زیادہ بیان ہر ساتھی نہیں کر سکتا, لیکن دعوت ہر ساتھی دے سکتا ہے. 2 ساتھی آپس میں جو ہے مقامی ساتھی کو لے کر بیٹھ گئے, اب ان سے گھنٹوں ان سے دعوت کی بات کر سکتے ہیں. تو یہ ہماری انفرادی اجتماعی دعوت جو ہے یہ زیادہ سے زیادہ اس میں وقت لگے. دوسرا, عبادت میں ہمارا وقت لگے. عبادت میں فرائض تو ہے ہی, اپنے وقت پر اس کو ادا کرنا ہے, اسی طرح واجبات ہیں, سنتوں کو, نماز, ہر نماز کو سنتوں کے اہتمام کے ساتھ پڑھنا ہے, ظہر سے پہلے کی, عصر سے پہلے, مغرب سے, عشاء سے پہلے کی, اور فجر سے پہلے کی جو سنت, اس کا پورا پورا اہتمام کرنا ہے. کوئی سنتیں ہمارے چھوڑنی نہیں ہے. اگر جماعت میں نکل کر نماز کو پوری پڑھنے کی عادت پڑ گئی نا, تو مقام پر آنے کے بعد آدمی کوئی نماز کو چھوڑے گا نہیں. آج نمازیں پڑھ لیتے ہیں لیکن ادھوری پڑھتے ہیں, ادھوری نمازیں پڑھنے کی عادتیں پڑ گئی. ظہر کی جو ہے 10 رکعت پڑھ لیتے ہیں, 8 رکعت پڑھ لیتے ہیں, ظہر, عصر کی 4 رکعت پڑھ لیتے ہیں, مغرب کی یعنی 17 رکعتوں کے بجائے مغرب کی 9 رکعتیں پڑھ لیتے ہیں. حالانکہ کسی کتاب میں عشاء کی جو ہے یعنی 9 رکعتیں نہیں ہیں, 17 رکعتیں بیان کی گئی ہیں, لیکن عادت پڑ گئی. اللہ کے راستے میں نکل کر اس کی مشق کرنی ہے کہ نمازوں کو پورا پڑھنا ہے. لیکن ہر نماز کے بعد کی جو نفل ہے اس کو مؤخر کرنا ہے. اگر پوری پڑھنے جائیں گے تو مجمع چلا جائے گا بعد میں. پہلے آپ نے دیکھا ہوگا جماعتیں آتی تھی مسجدوں میں, جہاں مجلس ختم ہوئی کہ فوراً وہ اپنی نماز میں لگ جاتے تھے پوری کرنے میں. اب وہ مجاز ختم ہو گیا, نمازیں جو ہے ادھوری رہ گئی. ہم دعوت, عملی دعوت دیں گے لوگوں کو, دیکھو پوری نمازیں پڑھو, تو بستی والوں پر اس کا اثر پڑے گا. تو ایسے بزرگ اور بھائیوں, یعنی سنن کا اہتمام کرنا ہے, نوافل کا اہتمام کرنا ہے. تیسرے جو ہے تعلیم و تعلم, سیکھنے سکھانے میں ہمارا وقت لگے, سیکھنے سکھانے میں بھی ترتیب ہے بزرگوں. پہلے فرائض کے لائن کی چیزیں سیکھ لیں کہ جس سے ہماری نماز ٹھیک ہو جاوے, نماز صحیح ہو جاوے. بعض مرتبہ یہ ہوتا ہے نیا ساتھی ہے, ابھی اس کی سورہ فاتحہ ٹھیک نہیں ہے, اور دعاؤں میں لگا دیتے ہیں, دعائیں لکھ لکھ کر جو ہے دعا سیکھنے میں, بیت الخلاء کی دعا اور نکلنے کی دعا. بھائی یہ فرض تو تھوڑی ہے, پہلے سورہ فاتحہ فرض ہے. میں ایک مرتبہ اپنی مسجد میں جماعت آئی, 10:30 بجے مدرسہ چھوڑ کر جو ہے مسجد میں جماعت کو ملنے کے لیے گیا, تو ہلکے لگے ہوئے تھے 3-4 ساتھیوں کے. ایک ہلکے میں جا کر میں بیٹھ گیا, तो हल्के में एक साथी था, लंबा पर्चा था और कुछ चीज मुंह पर याद कर रहा था। वो पर्चे में मैंने देखा तो जनाजे की दुआ लिखी हुई थी, कहेगी जनाजे की, अल्लाहुम्मा इग़फिर ली हय्यिना व मय्यितिना व शाहिदिना, वो लंबी दुआ। उसकी जाहिरी शक्ल ये बता रही थी कि बिल्कुल नया साथी है, लिबास भी ठीक नहीं था, बालों की कटिंग भी ठीक नहीं थी, चेहरे पर जो है सुन्नत भी नहीं थी, बिल्कुल नया साथी। तो मुझे ऐसा महसूस हुआ कि शायद बेचारे की सूरह फातिहा भी ठीक नहीं होगी उसकी शक्ल सूरत से, तो ऐसा मांग। तो मैंने खैरियत पूछी, कहाँ से जमात आई है, कितने वक्त हो गया आपका और कितने साथी है, वो सारी बातों बातों में। फिर मैंने पूछा, माशाल्लाह आप हजरात के निकले हुए कि इतने दिन हो गए, तो माशाल्लाह नमाज वगैरह तो ठीक हो गई होगी, सूरह फातिहा दुआए कुनूत वगैरह। तो कहना हाँ, सूरह फातिहा जो है वो तीन आयतें, अभी हमारी सबक चल रहा है तो तीन आयतों के तक हम पहुंचे हैं, तीन आयतें हमको याद है। मैंने कहा दुआए कुनूत जो वितर में पढ़ी जाती है, तो दुआए कुनूत से भी बेचारा नाशना था, मालूम ही नहीं था दुआए कुनूत किसे कहते हैं, और वो जनाजे की दुआ याद कर रहा था। मैंने अमीर साहब से कहा, अमीर साहब बेचारे की सूरह फातिहा ठीक नहीं है और इसका कितना वक्त जाया हो रहा है, अब इसको कहाँ नमाजी जनाजा पढ़ानी है, अभी कहाँ इसको नमाजी जनाजा पढ़ा, क्यों जनाजे की दुआ याद करा रहे। तो ये होती है अमीर साहब की जिम्मेदारी है कि अमीर साहब साथियों की नौयत को समझते हुए उनका सबक रखे कि भाई इनको क्या जरूरत है, अभी अभी नमाज ठीक नहीं है, सूरह फातिहा ठीक नहीं है और दुआओं में लगा दिया। दुआएं जरूर याद करनी है बुजुर्गों, लेकिन ये यानी तरतीब भी तरतीब कि पहले फराइज को ले लो, फिर इसके बाद वाजिबात को लो, फिर इसके बाद सुनन को लो, फिर इसके बाद मुस्तहबात को लो। ये सीखने सिखाने में तरतीब के साथ हमें चलना है। और चौथी चीज है बुजुर्गों भाइयों, खिदमत। खिदमत में हमारे साथियों का वक्त ज्यादा से ज्यादा यानी लगना चाहिए। खिदमत में भी चार लाइन की खिदमत है, अपनी खुद खिदमत, अपनी जात की खुद खिदमत करे, किसी से कोई खिदमत ना ले। हर साथी ये मिजाज बना ले, मैं सबकी खिदमत करूंगा, मेरी कोई खिदमत नहीं करेगा, मैं सबकी करूंगा। हमारे नादिर अली खान साहब निजामुद्दीन में फरमाते थे कि साथियों का दिल जीतने के लिए खिदमत का अमल है। ये खिदमत करना शुरू कर दो, सारे साथियों के दिलों में आपकी मोहब्बत पैदा हो जाएगी। इसलिए अपनी जात की खुद खिदमत करो, किसी से कोई हुक्म मत करो। दूसरे नंबर पर अमीर साहब की खिदमत करनी है, अमीर साहब की खिदमत करो। लेकिन अमीर साहब की सही खिदमत क्या है, हमारे मौलाना इस्माइल साहब दाऊद बरकातहू फरमाते हैं, भाई जवान अमीर साहब हो ना तो उसके पैर मत दबाइयो वरना उसकी आदत बिगाड़ोगे। अमीर साहब की सही खिदमत तो ये है कि भाई अमीर साहब जो चीज चाह रहे हैं, जो उनका मंशा है, तो वो उनके फिक्रों में शरीक हो जाओ। दोपहर का खाना खा लिया, अब करीब था कैलूला करने का, बिस्तर बिछा दिया और दो साथी मुलाकात के लिए आए मकाम। अमीर साहब दो साथी दे दो ना, कुछ साथी ऐसे जो अभी मिलेंगे, बाकी 24 घंटे में नहीं मिलते। अब सारे साथी कैलूला और नींद चढ़ी, दोपहर का खाना भी तो जो है गोली होती है दो यानी नींद के लिए, तो आंखें भी जवाब दे रहे और बिस्तरा, अब सब बिस्तरा बिछाने के, अमीर साहब अभी मुझे कहेंगे, उस वक्त हम अमीर साहब को, अमीर साहब मैं तैयार हूँ, उस कोने में से आवाज अमीर साहब मैं तैयार हूँ, वहां से आवाज अमीर साहब मैं तैयार हूँ, वो मकामी साथी भी जो है हैरत में पड़ जावे। कैसी इताअत वाली जमात है कि सब सोने के लिए जो है बिस्तर बिछा रहे हैं और कह रहे मैं मुलाकात में, मैं मुलाकात में। ये है असल अमीर साहब की खिदमत बुजुर्गों। बाकी बेचारे अमीर साहब सारी तरफ नजर दौड़ावे, देखा कि वो या तो कोई जिंदा नजर ही नहीं आता, सब मुर्दे हो गए, तो अमीर साहब किसको भेजेंगे बेचारे। तो ऐसा नहीं, अमीर साहब की असल खिदमत यह है कि उनकी फिक्रों में शरीक हो जाओ। बाकी अमीर साहब बड़े बूढ़े हैं तो भी पैर दबा दे उनके और उनके कपड़े धो दिए। तीसरे नंबर की साथियों की खिदमत करनी है, साथियों की, साथियों में जो है कोई बड़े बूढ़े होते हैं तो उनका सामान उठा दिया, उनके कपड़े धो दिए और जो है यानी उनका बिस्तर बिछा दिया, वो बड़े मियाँ के दिल में आपकी ऐसी मोहब्बत पैदा होगी जैसे अपने बेटों से भी मोहब्बत नहीं होती, ऐसी मोहब्बत तुमसे करेंगे बड़े मियाँ। तो साथियों की खिदमत। चौथे नंबर पर बस्ती वालों की खिदमत करनी, बस्ती वालों की खिदमत, के बस्ती वाले जो है आए मस्जिद में और वो बड़े मियाँ की कुर्सी लाकर रख दी, बड़े मियाँ को पानी पिला दिया, सब सही कर ली, मस्जिद की सफाई कर ली, तो बस्ती वाले इससे खुश हो जाएंगे, माशाल्लाह बड़ी अच्छी जमात है, तो बस्ती वालों की खिदमत कर लो बुजुर्ग और भाई। और हमारी रोजाना की जो खिदमतें होती है ना साथियों की, उसमें जोड़ी न बना दी जावे कि भाई मंगल को ये और बुध को ये, जुमेरात को ये, जुमा को ये, वार तकसीम कर देते हैं साथियों को जो है, तकसीम करके वार दे देते हैं। हमारे मौलाना इस्माइल साहब फरमा रहे थे कि ये तो ड्यूटी बजाना होगी, खिदमत नहीं होगी, कि आज तो मेरी ड्यूटी है, कल उसने खिदमत की थी मेरी, तो आज मुझे इसकी करनी पड़ेगी। साथी खिदमत समझ कर नहीं करेंगे, ड्यूटी बजाएंगे, और इसमें तकाजे भी जाये होते हैं। दो साथी जिन्होंने मेहनत करके जमात को तैयार किया था और आज इसकी वसूली करनी थी, और उन दो की आज खिदमत आ गई, उनकी बारी आ गई, وہ خدمت میں چلے گئے, وہ جماعت وصول کرنا رہ گئی, نئے ساتھی چلے گئے وصولی کے لیے, ان کو نوعیت معلوم نہیں تھی, تو جماعت بنی بنائی ضائع ہو گئی. اس لیے روزانہ جو ہے خدمت طے ہو, ہر ساتھی اپنے آپ کو پیش کرے میں خدمت کرنے کے تیار ہو. اس لیے کہ بزرگ اور بھائیو خدمت ایسا عمل ہے, حدیث پاک میں ہے فمن سبقہ بخدمت لم یسبقہ الا الشہادہ. حضور فرماتے ہیں کہ خدمت کرنے والے سے آگے کوئی نہیں جا سکتا. ہاں ایک آدمی جا سکتا ہے جس نے اپنی گردن کو پیش کر دیا یعنی شہید ہو گیا, وہ جا سکتا ہے, باقی خدمت کرنے والے سے آگے کوئی نہیں جا سکتا. اسی لیے اپنے آپ کو خدمت میں پیش کرو. اللہ کے نبی صلی اللہ علیہ وسلم خود خدمت کرتے تھے. ایک جماعت غزوے میں گئی, کام تقسیم ہوئے کہ فلاں صاحب اونٹوں کو چرانے کے لیے جائیں گے, فلاں صاحب جو ہے نگرانی کریں گے, فلاں صاحب جو ہے یہ کھانا پکائیں گے, سارے کام تقسیم ہو گئے. آخر میں آپ نے فرمایا بھائی کھانا پکانے کے لیے جنگل سے لکڑیاں لینے کے لیے کون جائے گا؟ آپ نے ہاتھ اونچا کیا, روایت میں ہے کہ میں جاؤں گا جنگل سے لکڑیاں لینے کے لیے. صحابہ نے فرمایا ہماری قسمت پھوٹ گئی کہ ہم آپ کو جنگل بھیجے لکڑیاں لینے کے, ہم کس کام آئیں گے؟ آپ تشریف رکھیے ہم جائیں گے. آپ نے فرمایا جس اجر کے تم محتاج ہو اس اجر کا میں بھی محتاج ہوں. ہائے ہائے آپ نے کیا بات فرمائی. بزرگ نبی آپ علیہ السلام امام الانبیاء ہے, آپ فرماتے جس اجر کے تم محتاج ہو اس اجر کا میں بھی محتاج ہوں. آپ خود خدمت کرنے کے لیے تیار ہیں, آپ نے خود چولہا جلایا ہے, آپ نے خود جو ہے گھر میں جھاڑو دیا ہے اور خدمت کی ہے. اس لیے خدمت میں اپنے آپ کو آگے رکھے. یہ چار کام ہیں, دعوت, عبادت, سیکھنا سکھانا, خدمت. اس میں ہمارا وقت خوب لگے. باقی چار کام ایسے ہیں جس میں بقدر ضرورت ہمارا وقت لگے. تھوڑے سے تھوڑے وقت میں اپنی ضرورت پوری کر لو, مسئلہ پورا ہو گیا. کھانے میں ہمارا وقت کم سے کم لگے, یہ نہیں کہ دسترخوان پر بیٹھے تو جو ہے آدھا گھنٹہ پونا گھنٹہ گھنٹہ دسترخوان پر باتیں بھی چل رہی ہے اور کھانا بھی, کہ نہیں 10 منٹ میں 15 منٹ میں کھانے سے فارغ ہو جاؤ. دوسرا عمل ہے سونا, آرام. سونے میں ہمارے بڑے فرماتے ہیں دو وقت جماعتیں آرام کریں, رات کا آرام ہے, دوپہر کا کینولا ہے, بس. باقی اس کے علاوہ کوئی وقت ہمارا آرام کا نہ ہو. بعض مرتبہ جماعتیں اللہ کے راستے میں نکلنے کے بعد سونا بڑھ جاتا ہے. فجر کے بعد دیکھو 6 نمبر پورے ہوئے, ابھی ناشتہ میں دیر ہے, وہی سب لمبے ہو گئے. پھر ناشتہ تیار ہوا, ناشتہ کر لیا, مشورہ کر لیا, اب تعلیم 10:30 بجے طے کر لی, پھر لمبے ہو گئے. پھر تعلیم پوری ہوئی اور تعلیم کے بعد کھانا, دوپہر کا کھانا کھا لیا, پھر کیلولا لمبا ہو گیا. ہمارے حضرت مولانا ذوالفقار صاحب رحمۃ اللہ علیہ, ہم لوگ ترکیسر میں پڑھتے تھے تو حضرت فرماتے تھے بخاری کے درسے میں کہ آج کل کیلولا نہیں ہو رہا, لیلولا ہو رہا ہے. اتنے لمبے لمبے جو ہیں یعنی سونا, اتنا زیادہ وقت سونے میں جا رہا ہے. تو خیر بزرگ اور بھائیوں دو وقت جماعتیں آرام کر لیں گی, رات کو عشاء کے بعد جلدی سے آرام کر لیں, صبح جلدی سے اٹھ جاوے اور دوپہر کا کیلولا کر لیں. باقی اس کے علاوہ کسی وقت میں نہ سوئے. جو جماعتیں زیادہ سوتی ہے وہ کام نہیں کرتی. ہمارے ماں عبدالرحمٰن صاحب فرماتے کہ ربر یہ نیند جو ہے ربر ہے, ربر اس کو جتنا کھینچو گے اتنی لمبی ہوتی چلی جائے گی نیند, اور جتنا سکڑو گے اتنا 6-7 گھنٹے میں ہماری نیند پوری ہو جائے گی, ورنہ 12-15 گھنٹوں میں بھی نیند تو پوری نہیں ہوتی. اس لیے کم سے کم وقت لگائیں گے سونے میں. تیسرا کام ہے آپس کی ضروری باتوں میں, کہ 10-12 ساتھی ایک خاندان کے جمع ہوئے ایک بستی کے, اب اپنے دادا پردادا سکڑ دادا کے زمانے کی باتیں اب داستانیں شروع کر دی کہ ہمارے دادا تو یوں کہتے تھے, یوں کرتے تھے, یوں. بابا یہ اللہ کے راستے میں چوری داستانیں بیان کرنے کے لیے ہم سننے کے لیے نکلے ہیں, بلکہ ہمارا وقت ضائع نہ ہو. کم سے کم ضروری باتیں جو ہے وہ کر لی, باقی اپنے کام میں لگے. اور چوتھی چیز ہے کہ جس میں ہمارا کم سے کم وقت لگے وہ بشری ضرورتیں ہیں. بشری ضرورتوں میں غسل ہے, کپڑے دھونا ہے, بیت الخلا ہے, پیشاب ہے, یہ بشری ضرورتیں ہیں. اس میں ہمارا کم سے کم وقت لگے. جلدی سے جلدی غسل سے فارغ ہو جاوے, کپڑے دھو لے اور بیت الخلا وغیرہ سے فارغ ہو جاوے. تو یہ چار چیزوں میں ہمارا کم سے کم وقت لگے. چار چیزیں ایسی ہیں بزرگوں کہ جس میں ہمارا بالکل یعنی اس کے قریب بھی نہیں جائیں گے, بالکل وہ چیزوں سے بالکل بچیں گے اور دور رہیں گے. سب سے پہلی چیز ہے بزرگوں زبان کا سوال, کسی سے نہیں کریں گے زبان کا سوال. سوال تو حرام ہے بزرگوں, سوال حرام ہے. کس سے کریں گے؟ اللہ سے کریں گے. اللہ سے سوال کرنے کا نام دعا ہے, لوگوں سے سوال کرنے کا نام جو ہے یعنی بھیک ہے, کہ ہم لوگوں سے بھیک مانگ رہے ہیں. ہم بھکاری لوگ تھوڑی ہیں کہ لوگوں سے بھیک مانگے سوال کریں, ہم تو اللہ کے بھکاری ہیں اور اللہ سے سوال کریں گے اور دعائیں اللہ سے کریں گے. ہمارا وقت دعاؤں میں لگنا چاہیے, انفرادی دعاؤں میں. تہجد کے وقت میں لمبی لمبی دعائیں ہو رہی ہو اور دین میں محنتیں ہو رہی ہو, دعا اور محنت جب ملتی ہے تو ان جماعتوں کی محنتوں سے جو ہے نتائج سامنے آتے ہیں. تو بہرحال بزرگ اور بھائیوں ہمارا کم سے یعنی یہ زبان کے ذریعے سے کسی سے سوال نہ کرے. ऐसे दिल से भी किसी से सवाल ना करें। दिल से कैसे सवाल किया जाता है कि भाई हम अपनी शक्ल कुछ ऐसी बना ली कि सामने वाले को समझ में आ गया कि इनको ये चीज की जरूरत है तो वो लाकर दे दी, कि ये दिल का सवाल है। खिदमत तय हुई तो खिदमत जो है साथी बाहर गए तो मस्जिद के यानी मस्जिदवार जमात के जिम्मेदार साथी से ही पूछ लिया कि भाई चावल कहाँ मिलते हैं, हम उनसे नहीं पूछेंगे उनको बस, अरे जमात आई है दावत नहीं हुई, अरे क्या आप मस्जिद में जाओ में, तो हमने क्यों ऐसी शक्ल इख्तियार की, क्यों इनसे पूछा। पहले जमाने में तो हमारे बड़े हिदायत देते थे कि जमाते जिस बस्ती से जाना है दूसरी बस्ती में यहाँ से ही चावल में पानी डालकर ले जावे और वहां जाते ही चावल चढ़ा दे चूल्हे पर और स्टोव पर। जब मकामी साथी दावत देने के लिए आवे ना तो उनसे कह दे हमारा आधा खाना तो पक गया, अब हमारे खाने में शरीक हो जाओ, ऐसी तरतीब होती थी। लेकिन आज तो अल्लाह माफ करे 10-10 बजे तक इंतजार किया जाता है, मुमकिन है कोई आ जावे कोई आ जावे, फिर इसके बाद की जब तालीम शुरू हो तब तुम खिदमत शुरू करना, बिल्कुल नहीं बुजुर्गो। हम अपने जान माल लेकर निकले हैं, काय को सवाल करेंगे किसी से, अपने जान को माल को लगाएंगे अल्लाह के दीन के लिए खर्च करेंगे ना। हाँ, ये नहीं कि खर्चा ज्यादा हो जाएगा, अरे दुनिया के नाम पर आदमी लाखों जो है लुटा देता है शादियों में पता नहीं कहाँ कहाँ, अल्लाह के नाम पर जितना ज्यादा खर्च होगा इतना ज्यादा बेहतर है। हजरत रहमतुल्लाह अलैह के पास एक मेवाती आया, कहने लगा मुल्ला जी, वो तो उनकी जबान कुछ ऐसी है कि मुल्ला जी मेरे 200 रुपये ला। हजरत रहमतुल्लाह ने फरमाया भाई कब लिए तो तू मांग रहा है, मैंने तो तेरे पास से 200 रुपये लिए नहीं। तो कहने लगा मिल्ला तुमने कहा था तेरे बेटे को चिल्ले में भेज, तो मैंने 200 रुपये लेकर इसको चिल्ले में भेजा था मेरे बेटे को। अब वो वापस आया तो पहले दिन ही फजर की नमाज नहीं पड़ी तो मेरे तो 200 रुपये जाया हो गए, तूने कहा था कि जमात में भेज तो मैंने भेजा था, अब तू मेरे 200 रुपये दे दे। तो हजरत रहमतुल्लाह ने फरमाया पहले पढ़ता था कि नहीं नमाज, के नहीं पढ़ता था, अब भी नहीं पढ़ता, 40 दिन तो पढ़ी ना, कि हाँ 40 दिन तो पढ़ी। हजरत ने फरमाया 40 दिन में नमाजें कितनी होती है, तो वो हिसाब करके बताया कि 200 नमाजें। हजरत ने फरमाया 1 रुपये के बदले में 1 नमाज पढ़ ली, मामला बराबर सराबर हो गया, अब काय को लेने आया है। ज्यादा खर्च करता तो अपने बच्चे को ज्यादा देता कि अल्लाह के नाम पर ज्यादा खर्चा करना तो ज्यादा अहमियत आती। आज लोग बचा बचा कर यहाँ रखते हैं और शादियों में बचाने की कोई फिक्र नहीं होती, वहां बचाओ, फजूल खर्चिया मत करो, लेकिन अल्लाह के रास्ते में जरा दिल खोल कर जो है खर्चा करो। लेकिन इसका मतलब ये भी नहीं है बुजुर्गों कि फजूल खर्ची करें, तीसरे नंबर पर यह चीज है कि फजूल खर्ची नहीं करनी, इसराफ से हमें बचना है। जहां 5 की जरूरत है वहां 10 खर्च नहीं करेंगे, और जहां 10 की जरूरत है वहां बखीली भी नहीं करेंगे कि 5 खर्च कर दिया। इसलिए हमारे बड़े फरमाते हैं भाई जमाते खाना पकावे ना तो खाने में औसतन यानी दरमियानी चाल चले, ऐसे हाई फाई खाने ना पकावे कि गरीब तो ये समझे कि साहब मेरे 4 महीने का खर्चा चिल्ले में पूरा हो जाएगा। वो चिल्ला पूरा हुआ, वो बिस्तर लेकर चला, कहां चले कि मेरा तो पैसे पूरे हो गए, ऐसा भी ना। और इतना घटिया किस्म का खाना भी ना पकावे कि कोई मालदार जमात में है तो उसके गले में जाकर अटक जावे, कैसा नहीं, दरमियानी खाना पकाएंगे, कभी गोश्त भी पकेगा और कभी जो है दाल भी पकेगी, कभी जो है सब्जी भी पकेगी और कभी कड़ी भी पकेगी, कभी जो है दाल भी पकती रहेगी, इस तरह जो है निजाम बनावे कि सारे साथियों के लिए चलना आसान हो जावे, फजूल खर्ची भी नहीं करेंगे बखीली भी नहीं करेंगे। और चौथी चीज है बुजुर्गों, साथियों की चीजों को बगैर इजाजत के इस्तेमाल नहीं करेंगे, अव्वलन तो इजाजत ही नहीं लेंगे, इसलिए कि जो साथी अल्लाह के रास्ते में निकलता है सफर में जाते हैं वो बकदर जरूरत अपनी चीजें लेकर निकलते हैं। अब आपने मांग ली तो वो शर्मा शर्मी में तो दे देंगे, लेकिन वो खत्म हो गई तो वो कहाँ लेने जाएंगे। हम लोग अफ्रीका गए एक मुल्क में तो हमारे जमात में 2 साथी सिगरेट पीते थे, बेचारे वो पुराने साथी थे लेकिन पुरानी आदत थी, तो यहाँ से जो है सामान में लगेज में छुप छुपा कर सिगरेटे लेकर वहां आए। अब उस मुल्क में तो सिगरेट पीना शराब के बराबर समझा जाता था कि वहां तो फासिक फाजिर टपोरी सपोरी किस्म के लोग जो है सिगरेट पीते थे, बाकी शरीफ उत्तबा आदमी लोग सिगरेट न पिए। और हमारे यहाँ हिंदुस्तान में इसका कोई जो है मसला नहीं, अच्छे अच्छे लोग भी पीते हैं सिगरेट, तो बहरहाल ये अब वहां छुप छुपा कर सिगरेट जो है पीवे और एक सिगरेट में 3-4 दिन निकाल दे पीवे, फिर इसको जरा उसको बुझा कर फिर रख दे, फिर शाम को पीवे। अब इसमें से एक साथी की सिगरेट पहले खत्म हो गई, अब वो दूसरे से मांगने लगा, मैंने मना कर दिया, मैंने कहा खबरदार उससे मांगी तो, वो अपनी जरूरत की चीज इतना ही लेकर आया है, तुम उससे मांगोगे उसकी खत्म हो जाएगी तो कहाँ जाएगा वो, तुम भी इतनी लेकर आते कि 4 महीने चलती तुम्हारी, जरूरत की चीजें आदमी लेकर निकलता है, आपने मांग ली, शर्मा शर्मी में उसने दे दी, वो खत्म हो गई, वो कहां जाएगा लेने के लिए। इसलिए हर साथी अपनी जरूरत की चीजें अपने साथ ले लें, किसी से कोई चीज ना मांगे। और अगर मांग ली जमा यानी कोई चीज, तो फिर वो चीज उसको वही इस्तेमाल करे जहां इस्तेमाल करने की जगह है। अरबी में मकूला है, वज़ु शय्ये फी गैरी महल्लिही ज़ुल्मुन, कि किसी चीज को उसकी जगह के अलावा में इस्तेमाल करना ये उसके साथ जुल्म है। हम लोग साल लगा रहे थे, साल के दौरान में एक जमात आई निजामुद्दीन में, कारगुजारी हुई, मियाँ जी ने कारगुजारी लेते हुए पूछा तो कहा कि वो जमात तो हमारी टूट गई। भाई क्या बात हुआ, क्या वजह हुई टूटने की? उन्होंने कहा कि एक साथी ने दूसरे साथी से रुमाल मांगा, रुमाल हाथ रुमाल होता है, वो रुमाल मांगा तो उसने रुमाल दे दिया। अब रुमाल काहे के लिए होता है बुजुर्ग को बोलो, हाथ पूछने के लिए, मुंह पूछने के लिए होता है रुमाल। अब वो ले गया, बर्फ का टुकड़ा लाकर बाहर रखा था, वो टूट नहीं रहा था, तो वो ले गया रुमाल में डालकर जो है उसको कूटना शुरू किया, तो बर्फ का टुकड़ा तो टूट गया लेकिन रुमाल भी, वो लेकर आले भी तेरा ही रुमाल। अरे यार ये रुमाल तो छलनी बन गया है, कहां ले गया था तू? अरे यार उससे बर्फ का टुकड़ा तोड़ दिया। अरे यार बर्फ का टुकड़ा इससे तोड़ा जाता? अरे बाबा 10 रुपए का तेरा रुमाल और तू इतना चिखरा चिल्ला रहा है। अब दोनों की आवाजें बढ़ गई, जमात कुछ इसके साथ हो गई, आधी जमात इसके साथ हो गई, तीतर बीतर जमात के दो हिस्से बन गए, जमात टूट गई। एक जमात की कारगुजारी आई कि जमात ने जो है ये जमात टूट गई। क्या बात हुई कि एक साथी ने दूसरे साथी से साबुन मांगा, तो साबुन काहे के लिए होता है? सर धोने के लिए, गुसल के लिए। अब वो ले गया सारे काले बर्तन जो है टांग के धो दिए से। अब वो लेकर आए ले भी तेरा ये साबुन, अरे भाई इतना काला क्यों है, ये मेरा नहीं है किसी और का है, जो नहीं तेरा है तेरे पास चलेगा, तो काला क्यों हो गया? कि मैंने बर्तन धोए इसे। बाबा इससे बर्तन धोए जाते हैं क्या? अरे तेरे खाली 15 रुपए का साबुन और तू इतना चिल्ला रहा है। अब आधी जमात किसके साथ? आधी इसके साथ, आपस में जो है तीतर बीतर जमात हो गई। इसलिए अव्वलन तो किसी से मांगना ही नहीं है, और अगर किसी से कोई चीज ली तो उसको जो है यानी इस अंदाज से इस्तेमाल करना है कि इसकी चीज बिगड़े ना, ताकि हमारी मोहब्बतें बाकी रहे। वाणा फरमाते हैं कि भाई जमात आपस की पहले दिन जैसे मोहब्बत के साथ चली है, आखिरी दिन भी जमात उसी मोहब्बत के साथ वापस आनी चाहिए। तो जमात जिस जहां जहां चलेगी वहां के रास्तों पर जो है हिदायत की हवाएं अल्लाह चलाएंगे। जमात के जहां कदम पड़ते हैं, इसलिए बातिल पर कदम पड़ते हैं, ये जमीनों पर कदम नहीं पड़ते। इसलिए हमारे जमात के जो है अल्लाह के रास्ते में निकलने वाले साथी तय करें कि ये जो बातें मुजागरे में आई उसको जो है अमली तौर पर करना है, ताकि ये 4 महीने लगाना हमारे लिए जिंदगी बदलने का जरिया बन जावे। और बुनियादी चीज बुजुर्गों अमीर साहब की इताअत है, कि अमीर साहब की इताअत के बगैर, और आखिरी जो 4 चीजें हज़रत फरमाते थे वो ये कि 4 चीजों का एहतमाम हमारी जमातें करें, मस्जिद की 4 दीवारी का एहतमाम, रातों की आहोजारी का एहतमाम, अमीर साहब की फरमा बरदारी का एहतमाम, और आंखों की पर्दादारी आंखों की हिफाजत का एहतमाम कर ले। ये 16 जो बातें हैं और इज्तिमाई इंफिरादी जो अमल जो हमारे मुजागरे में आए वो इन सब पर एहतमाम कर लिया बुजुर्गों, तो सीधा साधे अमीर भी होंगे तो हमारी तरबियत हो जाएगी। हमारे मौलाना मोहम्मद सुलेमान जाजी रहमतुल्लाह अलैह फरमाते थे कि अगर इन बातों पर हमारी जमातें न चली और उनकी जमातों के जिम्मेदार जिब्रील सलाम भी बन गए तो जिब्रील सलाम भी तरबियत नहीं कर सकते, माना फरमाते थे। और सीधे साधे अमीर है लेकिन इन चीजों के अहतमाम के साथ जमात चल रही है, अपने वक्त की हिफाजत है, अमाल की हिफाजत है, साथियों की खिदमत गुजारी है, अमीर साहब की पूरी पूरी इताअत है, तो इंशाल्लाह हमारी यानी ये हमारी तरबियत भी हो जाएगी। और जब घर वापस आएंगे विलायत की सिफात के साथ वापस आएंगे, अल्लाह अपना दोस्त बना वली बनाकर हमें घरों पर वापस लौटाएगा। भाई सब नियतें करते हैं कि इंशाल्लाह इन चीजों के अहतमाम के साथ। बहुत सारे साथी ऐसे हैं जो यहाँ नहीं आए, यहाँ तो किसी जमात के 3 साथी पहुंचे हैं, 2 पहुंचे हैं, 4 पहुंचे हैं, आपके बहुत सारे साथी अभी तक नहीं आए, उन साथियों से भी इन बातों का मुजागरा करना है, जितनी भी बातें याद रहे। बाकी इसके अलावा भी आपकी मजलिस रवानगी की होगी दुआ के बाद भी, उन मजलिसों में अपने साथियों को शरीक कर लेना है, ताकि ये सारी बातें सुन कर जावे, जो समझ कर सुन कर जाएंगे तो इंशाल्लाह करने वाले बनेंगे, अगर सुने बगैर गए ना तो अमीर साहब के सर दर्दे सर बनेंगे, परेशान करेंगे 4 महीने तक। इसलिए नियत करेंगे इंशाल्लाह अपने साथियों को भी शरीक करना है और इन चीजों को अमल करते हुए 4 महीने गुजारने हैं, अल्लाह ताला हमें अमल की तौफीक दे।
पैदल चले जमात
जी, हाँ जी भाई एक बात जरूरी है गई, जी 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 माशाल्लाह हमारे इकबाल भाई ने याद दिलाई, एक बहुत जरूरी बात है बुजुर्गों, ये है कि हमारी जमातें पैदल चले। माशाल्लाह इस मजमे में कुछ ही सफेद दाढ़ी वाले नजर आते हैं, कुछ ही बड़े मियाँ हैं और वो भी मजबूत नजर आते हैं, उनके आंखों से ऐसा महसूस हो रहा है कि माशाल्लाह मजबूत आदमी है। हमारा ये पूरा मजमा तय करे कि हमें पैदल चलना है, जमाते पैदल चलती है बुजुर्गों, वो आपने फजाइले हज में वो रिवायत सुनी होगी कि जो जमाते ये जो हाजी पैदल हज करने के लिए जाते हैं फरिश्ते इनसे क्या करते हैं, मुआनका करते हैं, मुआनका गले मिलते हैं, और जो हाजी सवारी पर जाते हैं उनसे सिर्फ मुसाफा सलाम अलैकुम फिर किस्सा खत्म, खाली मुसाफा कर लेते हैं। पैदल चलने वालों के बड़े फजाइले। मौलाना इलियासर रहमतुल्लाह अलैह के जमाने में एक बुजुर्ग थे, वो यूं कहते थे, मौलाना यूसुफ रहमतुल्लाह अलैह से फरमाते थे, मौलाना यूसुफ तूने क्या काम कर दिया कि मैंने अल्लाह के गजब को और अल्लाह के गुस्से को रहमत से बदलता हुआ देखा है। तो हजरत फरमाते थे, जी हजरत मैंने कोई काम नहीं किया, बस इतना किया है कि दिल्ली से कलकत्ता पैदल जमात रवाना की, दिल्ली से बंबई, दिल्ली से बेंगलोर, दिल्ली से जो है मद्रास। उस जमाने में तो लंबी लंबी जमातें चलती थी। हमारे भाई फारूक साहब बेंगलोर कहने लगे कि हम लोग दिल्ली से बेंगलोर तक पैदल चले। आबिद खान साहब हैदराबाद के कहते थे कि हम लोग यानी साइकिल पर जो है हैदराबाद से दिल्ली गए। तो इतने लंबे, हमारे जो पुराने साथी थे वो बड़े लंबे पैदल चले हैं। तो बुजुर्ग और भाइयों, जमाते काफिले जब पैदल चलते थे ना, तो उनके पैदल चलने में उन जगहों पर जो है काम जमता था। इसलिए अल्लाह के देखिए ये बातिल वाले कितना पैदल चलते हैं। हमारे अंबाजी बनासकांठा में एक मंदिर है, तो वहां जब उनका मेला लगता है तो दूर दूर से, एक मरतबा असर की नमाज के बाद मैं तफरी में जा रहा था, गिरता पड़ता आदमी जो है जा रहा है। मैंने पूछा, अरे भी तू कहां से आ रहा है? तो पता नहीं महाराष्ट्र में कोई जगह बताई, वहां से मैं पैदल चला हूँ और अंबाजी जा रहा था। मैंने कहा ये पैदल, ये बातिल वाले कितना मुजाहदा करते हैं। हमारा तो हक है बुजुर्गों, हक अल्लाह ने दिया है हमको और हक दीन अल्लाह ने अता फरमाया है, इसलिए हम जितना हो सकेंगे पैदल चलेंगे। पैदल चलने में जो चीज सीखी जाती है, हम लोग साल में चल रहे थे, हमारी जमात बेंगलोर से मैसूर हम लोग पैदल गए, बेंगलोर से मैसूर। मौलाना याकूब साहब ने रूट बनाया था रहमतुल्लाह अलैह ने, और तो पूछा कि जमात कहाँ जा रही है, हमने कहा बेंगलोर जा रही, मैसूर जा रही, कहा बेंगलोर उतर जाओ और बेंगलोर से मैसूर पैदल जाओ। तो आज भी बेंगलोर से मैसूर के दरमियान में जितने देहात है वो सारे हजरत जो है याद करते हैं कि आपकी जमात 2000 में चली थी पैदल, और सारे 5-6 उलमा थे साल वाले और भी साथी से। बहरहाल उसके यानी पैदल चलने में जो चीजें सीखी जाती है वो मौत तक याद हो जाती है, पत्थर पर लकीर। इसलिए आप हजरत पूरा मजमा तय करें कि इंशाल्लाह पैदल चलेंगे, भाई चलेंगे ना जितना हो सके। बाजी मरतबा लंबा है तो इतना नहीं तो कोई बात नहीं, 5 किलोमीटर 10 किलोमीटर जो जितना हो सके उतना पैदल चले, लेकिन बहरहाल इंशाल्लाह पैदल चलने में बड़े फवाइद है। अल्लाह हमें अमल की तौफीक दे। वो बात है।